إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال سبحانه وتعالى يا أيها الذين آمنوا إذا ضربتم في سبيل الله فتبينوا ولا تقولوا لمن ألقى إليكم السلام لست مؤمنا اللہ تعالیٰ نے مسلمانوں کو اس بات کی تعلیم دی ہے کہ جب کوئی مسلمان ان کو سلام کرے اور بظاہر دکھائی دیتا ہو کہ یہ مسلمان ہے تو اس کے سلام کو اس کے اسلام کے لیے کافی سمجھے اور اپنے گمان اور شک کی بنیاد پر اس آدمی کے سلام کے باوجود اس کو کافر قرار نہ دیں۔ اسلام ایک ایسا دین ہے جو انسان کو ایسے اصول دیتا ہے جس سے سماج میں امن اور سماج میں عدل پیدا ہوتا ہے۔ انسان کے علم کی ایک حد ہے، ایک انسان جانتا ہے کہ جو سامنے آدمی دکھائی دے رہا ہے وہ کلمہ پڑھنے والا ہے، اشہد ان لا الہ الا اللہ، اشہد ان محمد رسول اللہ، وہ سلام کرتا ہے، وہ نماز پڑھتا ہے، وہ رمضان کے روزے رکھتا ہے، حج کرتا ہے، قرآن کی تلاوت کرتا ہے، لیکن اس کے اندر کیا ہے، اس کے دل میں ایمان ہے یا نہیں ہے، واقعی وہ مومن ہے یا نہیں ہے، منافق ہے، اسلام کا دشمن ہے، یا ابھی اس کے دل میں ایمان اترا نہیں اترا، اسلام انسان کو اس بات کی اجازت نہیں دیتا ہے کہ وہ کسی انسان کے ایمان کے اوپر گفتگو کرے کہ واقعی یہ مومن ہے یا نہیں ہے، اس لیے کہ انسان کے علم کی ایک حد ہے۔ قیامت کا دن جب آئے گا تو اس دن یہ بات واضح ہوگی، یہ بات سامنے آئے گی کہ واقعی کون مومن تھا، کون مومن نہیں تھا، کون مخلص تھا اور کون مخلص نہیں تھا، یہ قیامت کے دن فیصلہ ہونے والا ہے۔ جیسے اللہ نے فرمایا یوم تبل السرائر، کہ جب دن آئے گا قیامت کا تو اس دن کئی بھید کھولے جائیں گے، کئی چھپی ہوئی باتیں سامنے آئیں گی، لیکن یہ موقع دنیا کا نہیں ہے، یہ آخرت میں ہونے والا ہے۔ کوئی آدمی، کوئی انسان چاہے علمی اعتبار سے، تقویٰ میں، صلاحیت کے اعتبار سے کتنا ہی بڑھ جائے، وہ کسی کے دل میں ایمان کی موجودگی یا عدم موجودگی اس کو معلوم نہیں کر سکتا ہے۔ اس لیے کسی کے بارے میں یہ سوچنا، یہ بولنا، یہ شک کرنا کہ واقعی مومن ہے کہ نہیں ہے، یہ ہمارا کام نہیں ہے۔ لیکن کسی آدمی کے بارے میں یہ فیصلہ کیا جا سکتا ہے کہ مسلمان ہے یا نہیں ہے۔ کیوں؟ اس لیے کہ مسلمان ہونے کے لیے ایک انسان کا شہادتین کا اقرار کافی ہو جاتا ہے۔ اسامہ رضی اللہ تعالیٰ عنہ کی ایک روایت میں، مسلم وغیرہ نے اور غالباً بخاری نے بھی اس کو روایت کیا ہے، ایک جنگ میں تھے اور ایک آدمی تھا، اس سے لڑ رہے تھے۔ اب لڑتے 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 اس نے کلمے کا اقرار کیا، لا الہ الا اللہ کہہ دیا۔ مشرکین میں سے ہے، کفار میں سے ہے، مسلمانوں کی جنگ ہو رہی ہے ان کے ساتھ میں، لیکن لڑتے لڑتے اس نے لا الہ الا اللہ کہہ دیا, انہوں نے اس کے باوجود اس کو قتل کر دیا. اس نے لا الہ الا اللہ کہا, انہوں نے مار ڈالا اس کو. اب دوسرے ایک صحابی تھے جو اس واقعے کے شاہد تھے, انہوں نے دیکھا کہ اس نے لا الہ الا اللہ کہا دشمن نے, لیکن انہوں نے پھر بھی اس کے باوجود اس کو قتل کر دیا. جب سفر سے واپس لوٹے تو اللہ کے نبی صلی اللہ علیہ وسلم کے سامنے انہوں نے بیان کیا, دیکھو ایسا ایسا ہوا ہے اللہ کے رسول, ایک آدمی نے کلمہ پڑھا پھر بھی انہوں نے اس کو قتل کر دیا. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان سے پوچھا تو انہوں نے بتایا اللہ کے رسول اس نے جان بچانے کے لیے کلمہ پڑھا تھا, اس نے جان بچانے کے لیے کلمہ پڑھا تھا. آپ مسلسل کہتے رہے کہ تو اس کے لا الہ الا اللہ کا کیا جواب دے گا, یعنی جب اس نے لا الہ الا اللہ کا اقرار کیا تو اس کے لا الہ الا اللہ کا اللہ کے پاس کیا جواب دے گا کہ اس نے لا الہ الا اللہ کا اقرار کیا اس کے باوجود تو نے اس کو مشرک اور کافر مانتے ہوئے قتل کر دیا. کہا اللہ کے رسول اس نے جان بچانے کے لیے کہا تھا ایسا. آپ نے کہا تو نے اس کا سینہ چیر کے کیوں نہیں دیکھ لیا کہ واقعی اس نے اللہ کے لیے جان بچانے کے لیے جو بھی ہے تو نے اس کا سینہ چیر کے کیوں نہیں دیکھ لیا. صحابی کہتے ہیں مجھ کو اتنا برا لگا اس پر, میری غلطی, اس کو اتنا پچھتاوا ہوا کہ میں تمنا کرنے لگا کاش میں آج مسلمان ہوا ہوتا, یعنی کاش کہ میرے اسلام لانے کے بعد میرے نام اعمال میں ایسی بری غلطی نہیں ہوتی. آج اگر اسلام لایا ہوتا تو میری پچھلی ساری غلطیوں کو اسلام دھو دیتا. تو اس حدیث سے بات معلوم ہوئی کہ اللہ کے نبی صلی اللہ علیہ وسلم نے مسلمانوں کو اس بات کی تعلیم دی ہے کہ وہ دوسروں کے ظاہر پر فیصلہ کریں, ان کے اندر کیا ہے یہ ان کی ٹیریٹری نہیں ہے, یہ ان کا میدان نہیں ہے, یہ اللہ کا معاملہ ہے. ظاہر پر فیصلہ کرنا اور باطن کو, اندر کو اللہ کے حوالے کرنا یہ دنیا میں امن کا ذریعہ ہے. اگر یہ نہیں کرے گا آدمی تو ہر آدمی کے بارے میں, یہاں تک کہ بیوی, دوست, رشتہ دار, ماں باپ کے بارے میں شک کرنے لگے گا واقعی مومن ہے کہ نہیں ہے. ہم کو اس کا حکم نہیں دیا گیا. ایک آدمی کلمہ پڑھتا ہے, وہ اسلام کو اپنا دین مانتا ہے, اللہ کو اپنا رب مانتا ہے, اپنا معبود تسلیم کرتا ہے, محمد صلی اللہ علیہ وسلم کو اپنا رسول مانتا ہے, آپ کی تعلیمات کو اپنے لیے زندگی کے لیے رہبر مانتا ہے, آخرت کی نجات کا ذریعہ اس میں اتباع میں مانتا ہے, سب کچھ مانتا ہے. اب اس سے کچھ غلطی ایسی ہو جائے جو اس کے اس اسلام کے خلاف ہو تو کیا کیا جائے, اس کو مسلم مانا جائے یا مسلم نہیں مانا جائے, یہ ایک مسئلہ ہوتا ہے جو زندگی میں کسی نہ کسی مرحلے میں عالم ہو یا عامی ہو اس کے سامنے پیش آتا ہے کہ دو متضاد چیزیں جمع ہو رہی ہیں. ایک طرف تو مسلمان ہے, مسلمان گھر میں پیدا ہوا ہے, لا الہ الا اللہ کہتا ہے, نماز پڑھتا ہے, روزہ رکھتا ہے, حج کرتا ہے, زکات دیتا ہے, سب کرتا ہے, لیکن پھر اس سے ایسا عمل ہو رہا ہے وہ قبر پر جا کر سجدہ کر رہا ہے, وہ اولیاء اللہ کو مدد کے لیے پکار رہا ہے, وہ اٹھتے بیٹھتے یا رسول اللہ کہہ رہا ہے, اس کے گلے میں تعویذ لٹکا ہوا ہے, وہ پیر کو جا کے سجدہ کرتا ہے. اس سے ایسی چیزیں صادر ہو رہی ہیں جو اسلام کو باطل کر دیتی ہیں. تو ایسی حالت میں اس مسلمان کے بارے میں کیا فیصلہ کیا جائے, اس کو اس کے اسلام کی وجہ سے مسلمان مانا جائے یا اس کو ان کفریات, شرکیہ اعمال کی وجہ سے کافر اور مشرک مانا جائے, فیصلہ کیا کیا جائے, یہ ایک بہت ہی خطیر مسئلہ ہے اور یہ بہت ہی سوچنے کی چیز ہے, احتیاط کا مقام ہے. لیکن افسوس یہ ہے کہ اکثر انسانوں کا حال یہ ہوتا ہے کہ جہاں زیادہ دھیمے چلنا ہوتا ہے وہاں وہ دوڑنے لگتے ہیں. آدمی کی مصیبت ہے, جہاں پاؤں پھسلنے کا موقع زیادہ ہوتا ہے وہاں بہت آرام سے دیوار پکڑ پکڑ کے آدمی کو چلنا ہوتا ہے. लेकिन कई एक ऐसे लोग होते हैं जो इल्म और सब्र की कमी की वजह से ये दो चीजें जो है कम होना बहुत डेंजर होता है, दो चीजों का कम होना बहुत खतरनाक होता है, इल्म और सब्र दोनों चीजें बहुत जरूरी है। इन दोनों चीजों की कमी की वजह से एक आदमी जहां एहतियात से एक एक कदम रुक रुक कर फूंक फूंक के रखना है वहां दौड़ता हुआ निकल जाता है, ऐसा फिसलता है कि फिर कहां है वो भी मालूम नहीं पड़ता। आज आम तौर से आप देखें मुस्लिम माशरे में हर फरीक दूसरे के बारे में वो काफिर हैं, वो मुर्तद हैं, वो मुशरिक हैं, वो मुनाफिक हैं, मुनाफिक हैं, इसको कैसा मालूम पड़ा, मेरा दिल बोलता है। आदमी अपने दिल के विजदान की बुनियाद पर दूसरों के कुलूब के ऊपर फतवा देने लगे, इससे बड़ी जहालत क्या हो सकती है। तो ये एक बहुत बड़ी गलती है जो हमारे माशरे में आज आम है और जिसमें ग्रोह बंदी की वजह से और ज्यादा शिद्दत आ जाती है। बाज़ औक़ात आदमी अपने आप को सही साबित करने में दूसरों को इतना गलत साबित करना चाहता है कि वो इस्लाम की लिस्ट से ही निकल जाए, कि इतना गलत बता दो उनको वो इस्लाम से ही निकल जाए, ये अच्छी चीज नहीं है। अहले सुन्ना वल जमा सबसे ज्यादा मुहतात हैं तकफीर के मसले में, और अहले सुन्ना वल जमा वो नहीं जो दरगाह पे सज्दा करते हैं, अहले सुन्ना वल जमा से मुराद वो है जो सुन्नत की इत्तेबा करते हो और जो आपस में फिरका फिरका नहीं होते हो, बल्कि सहाबा की जमात जिस पर कायम थी उस पर कायम हो, वो ग्रोहबंदी नहीं करते हैं। जो काल अल्लाह काल रसूल अल्लाह के ताबे और मातहत चलते हो इसको अहले सुन्ना वल जमा कहते हैं, जो अपनी ख्वाहिशात अपनी अक्ल अपने समाज रस्म और रिवाज सब पर सुन्नत को तरजीह देते हो इसको अहले सुन्ना वल जमा कहते हैं। अहले सुन्ना वल जमा तकफीर के मसले में सबसे ज्यादा मुहतात हैं और दूसरे अहले सुन्ना वल जमा को छूट नहीं देते हैं, लेकिन अहले सुन्ना वल जमा सबको छूट देते हैं। इसलिए इब्न तैमिया रहमतुल्लाह ने कहा सबसे ज्यादा नरम इस मसले में तुम देखोगे कि अहले सुन्ना वल जमा है, जल्दी किसी को काफिर करार नहीं देते हैं। क्यों? इसलिए कि वो सुन्नत का इल्म रखते हैं, उनको मालूम है कितना डेंजर मसला है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम खुद फरमाते हैं कि अय्युमा रजुलिन काल अली अखीहि या काफिर, जो भी आदमी अपने भाई को कहता है ए काफिर, अपने भाई मुसलमान भाई से कहता है ए काफिर, फकत बा अबिहा अहदुहुमा, तो वो कलिमा वो फतवा वो कौल दो में से एक के लिए लाजिम हो जाता है। अब वो बात निकली जबान से ए काफिर, अब ये लकब दो में से एक के लिए लाजिम हो जाता है। ये बुखारी मुस्लिम के अल्फाज हैं, मुस्लिम के अल्फाज हैं, इनकान कमा काल वो इल्ला रजअत अलैहि, अगर जैसा इसने कहा था जिसको कहा था वाकई वो इसके फतवे के मुताबिक हो तब तो और बात है, ठीक है काफिर को काफिर ही कहा कोई मसला नहीं, लेकिन अगर वो काफिर नहीं था और इसने जिद में आकर गुस्से में आकर या अपने आप को सही साबित करने के लिए अपने भड़ास निकालने के लिए उसको काफिर करार दिया मुशरिक करार दिया और वाकई वो नहीं था ऐसा, तो फिर वो इल्ला रजअत अलैहि, तो वो फतवा वापस फतवा देने वाले पर लौटेगा, फतवा देने वाले पर, यानी काफिर कौन बन जाएगा, काफिर का लकब इसको मिल जाएगा। इसको इमाम मुस्लिम ने रिवायत किया है। तो पिछले दर्स में हमने कुछ बातें इस मौजू से मुतालिक देखी थी, मैंने मुनासिब समझा कि ये जो हमारी मजलिस है इसमें आमतौर से ज्यादा लोग होते हैं और ये मसला ज्यादा लोगों के लिए ज्यादा जरूरी है, इसलिए इस मौजू को आगे जारी रखते हुए पिछले कुछ हिस्से का इआदा करते हुए हम आगे बढ़ेंगे कि क्या एक मुसलमान को हम काफिर बोल सकते हैं, या एक आदमी अगर शिरकिया कुफरिया अमल करे तो मुस्लिम रहता है कि नहीं रहता है, वो मुशरिक होता है या नहीं होता है। कोई आदमी उसकी जबान से कुछ कुफरिया कलिमात निकल जाए, मसलन कोई कह दे सितारों की कसम, फुला बुजुर्ग की कब्र की कसम, या कोई किसी कब्र पे सजदा कर ले, या कोई आदमी इस तरह का कोई काम करे जो اسلام سے نکالنے والا ہو, شرکیہ کفریہ ہو, تو کیا اس سے وہ کافر بن جاتا ہے کہ نہیں بن جاتا ہے؟ یہ مسئلہ سمجھنا ضروری ہے, یہ بہت بڑا مسئلہ ہے. علماء نے اس پر مستقل کتابیں لکھی ہیں, جس میں شیخ الالبانی, شیخ بن باز اور شیخ عثیمین وغیرہ کے جو یعنی اس میں تحقیقی بحث ہے, خطابات ہیں, اس کو ایک کتاب میں علماء نے جمع کیا ہے, اور فتنۃ التکفیر کے نام سے یہ کتاب موجود ہے عربی زبان میں. تکفیر کا فتنہ, تکفیر کس کو کہتے ہیں؟ لوگوں کو کافر بنا ڈالنا ہے, یعنی لوگوں پر کفر کا فتویٰ لگانا, لوگوں پر کفر کا فتویٰ لگانا. تو اس بارے میں آج کے درس میں ہم دیکھیں گے کہ کیا یہ مناسب ہے یا غلط ہے یا صحیح ہے, کیا ہے کسی کو کافر بولنا نہیں بولنا. اگر ایک آدمی کفریہ شرکی عمل کرے تو اس کا کیا حال ہوتا ہے؟ تو تحقیق اس میں یہ ہے کہ ایک آدمی, اس کو سمجھے, ایک آدمی جس کا اسلام لانا, مسلمان ہونا ثابت ہے, جب تک کہ پوری طرح سے یہ بات واضح نہ ہو جائے کہ واقعی وہ مشرک کافر ہے, تب تک کہ اس کو کافر اور مشرک قرار نہیں دے سکتے. شک کی بنیاد پر, گمان کی بنیاد پر کسی کے اسلام کو باطل نہیں کر سکتے. کوئی مسلمان ہے, پکی بات ہے مسلمان ہے, اب ایسا عمل کیا جو شرکیہ کفریہ ہو, تو ہو سکتا ہے اس کو معلوم نہیں ہو, ہو سکتا ہے وہ حدیث کا کچھ اور مطلب سمجھا ہو, ہو سکتا ہے اس تک حدیث نہیں پہنچی ہو, کچھ بھی ہو سکتا ہے. تو کیا کوئی عذر ہے ایسا؟ ہو سکتا ہے کوئی مجبوری ہو, ہو سکتا ہے کوئی اس کی مجبوری ہو, شرعاً وہ مقبول ہو, اور یہ بھی ہو سکتا ہے کہ جانتے بوجھتے شرک کر رہا ہو, یہ بھی ہو سکتا ہے نہیں جانتا. تو ایک آدمی کے بارے میں اگر شک ہو, معلوم ہے نہیں معلوم ہے, ہم کو معلوم نہیں کہ اس کو معلوم ہے یا نہیں ہے, ہو سکتا ہے معلوم ہو, ہو سکتا ہے معلوم ہو, تو ہو سکتا ہے کہ بنیاد پر یقینی فتویٰ دے سکتے ہیں, نہیں ہم ان لوگوں میں سے نہیں ہیں جو گمان کی بنیاد پر, گمان کی بنیاد پر کسی کے اسلام اور کفر کا فتویٰ دینے لگے, صرف گمان کی بنیاد پر. ہم دوسروں کو منع کریں دلیل کے بغیر بولو مت, اور ہم دلیل کے بغیر صرف گمان کی بنیاد پر کسی کو کافر بنانے لگے, یہ مناسب نہیں ہے. علماء نے کچھ باتیں اس سلسلے میں تنبیہ کے طور پر ذکر کی ہے کہ ایک آدمی ہو سکتا ہے کوئی ایسا عقیدہ رکھتا ہو جو غلط ہو, ہو سکتا ہے کوئی ایسا عمل کرے جو غلط ہو, اور وہ غلط اتنا غلط بھی ہو سکتا ہے جو توحید کے, ایمان کے خلاف ہو جائے, چاہے وہ عقیدے میں ہو, چاہے وہ قول میں ہو, چاہے عمل میں ہو, لیکن کسی اور وجہ سے, کسی رکاوٹ کی وجہ سے ہو سکتا ہے کہ وہ اسلام میں باقی ہو. مثلا ایک مثال دیتا ہوں, ایک عورت ہے, سب لوگ نماز پڑھ رہے ہیں, نماز نہیں پڑھ رہی, سب لوگ روزہ رکھ رہے ہیں, روزہ نہیں رکھ رہی. کسی نے دیکھا دیکھا دیکھا, اس کی بہن نے کہا کیسی عورت ہے, نہ روزہ ہے نہ نماز ہے, یہ تو مسلمانی نہیں دکھتی ہے. ہو سکتا ہے اس عورت کی حالت ایسی ہو کہ شرعاً اس کے لیے روزہ رکھنا جائز نہیں, شرعاً اس کے لیے نماز پڑھنا جائز نہیں, تو اللہ کے نزدیک وہ مسلمان ہے اس لیے کہ اللہ کے حکم پہ عمل کر رہی ہے, کہ وہ حیض کی حالت میں ہے, وہ نماز پڑھ سکتی ہے نہیں, روزہ رکھ سکتی ہے نہیں, لیکن کوئی دوسری عورت اس کو دیکھ رہی ہے کہ نہ روزہ نہ نماز, یہ کیسی عورت ہے, شاید مسلمان ہی نہیں ہے. تو ایک انسان اپنے گناہ کی, گمان کی بنیاد پر کسی کو گناہگار بلکہ کافر مان سکتا ہے, لیکن شرعاً وہ انسان اللہ کے نزدیک معذور ہو سکتا ہے, ہو سکتا ہے اللہ کے نزدیک اس کی مجبوری مقبول ہو, اللہ کے نزدیک وہ گناہگار نہ ہو. اس لیے کوئی آدمی بلا تحقیق کسی کے بارے میں فتویٰ دے, یہ اپنے ہاتھ سے اپنی قبر جو ہے اور اپنے لیے گڑا کھودنا ہے. اس کا تو کچھ بگڑنے والا نہیں, لیکن اس کا بگڑ جائے گا, کیونکہ اس نے ایسا کام کیا جس کی اس کو اجازت نہیں تھی. کتنے مسلمان ہیں ان کے بارے میں ہم غلط طور پر فتویٰ دے دیتے ہیں, بہت ضروری اس بارے میں احتیاط کریں. ہو سکتا ہے واقعی کوئی مسلمان ایسا ہو جو مرتد ہو جائے, حق واضح ہونے کے باوجود اس کو رد کر دے, قرآن کی آیت کا انکار کر دے, حدیث کا انکار کر دے, ہو سکتا ہے ایسا, اور ہو سکتا ہے وہ کافر ہو جائے, لیکن ہم اس میں جلدی نہیں کریں جب تک کہ پوری بات واضح نہ ہو, ہم فتویٰ نہ دیں. اور فتویٰ دینا ہمارے لیے ضروری ہے کیا؟ ہمارے لیے ضروری نہیں ہے. یہ کس کی ذمہ داری ہے؟ یہ ان کی ذمہ داری ہے جو گہرا علم قرآن و سنت کا رکھتے ہیں. تو آئیے دیکھتے ہیں کہ کیا ایسا ہو سکتا ہے کہ ایک آدمی کفریہ عمل کرے لیکن اس کے باوجود وہ مسلمان کا مسلمان رہے, ایسا کیسا ہو سکتا ہے؟ ہو سکتا ہے, ایسا ہو سکتا ہے, ہو سکتا ہے ایک آدمی کفری عمل کرے لیکن پھر بھی وہ مسلمان باقی رہے. بہت سارے لوگوں کی بات سمجھ میں نہیں آتی ہے لیکن یہ بات قرآن و سنت سے ہی ثابت ہے. کیا باتیں ہیں؟ نمبر ایک, ہو سکتا ہے ایک ایسا آدمی جس سے ایک ایسا عمل جو کفر و شرک کا ہے صادر ہو لیکن وہ اس کے بارے میں علم نہ رکھتا ہو کہ واقعی یہ کفر ہے, واقعی یہ شرک ہے, تو ایسے آدمی کو مشرک قرار نہیں دے سکتے. پچھلے درس میں میں نے دو مثالیں دی تھی, اس کو دوبارہ دہرانے کی بجائے میں اشارہ کرتا ہوں. ایک وہ آدمی جو بنی اسرائیل میں تھا اور اس نے اپنی اولاد کو تلقین کی تھی کہ میرے مرنے کے بعد تم میری مجھ کو جلا دینا اور میری راکھ بکھیر دینا, اس لیے کہ اگر اللہ نے مجھ پر قدرت پائی تو اللہ تعالیٰ مجھ کو ایسا عذاب دے گا جو مجھ سے پہلے کسی کو نہیں دیا تھا. تو اس کا گمان یہ تھا کہ اگر مجھ کو راکھ بنا کے بکھیر دیں گے تو پھر اللہ مجھ کو نہیں پکڑ سکتا ہے, یعنی میں اللہ کی پکڑ سے باہر نکل جاؤں گا. تو ایسا عقیدہ رکھنا جائز ہے؟ یعنی کیا ایسا کوئی مقام ہے کہ اللہ کی قدرت سے کوئی باہر ہو جاتا ہے؟ نہیں, غلط عقیدہ ہے. کیا ایسا عقیدہ رکھنا صحیح ہے کہ ایک آدمی کی راکھ بنا دی جائے تو قیامت میں نہیں اٹھایا جا سکتا ہے؟ غلط عقیدہ ہے. لیکن چونکہ وہ جاہل تھا, اس کو نہیں معلوم تھا, تو اس وجہ سے اللہ تعالیٰ نے اس کی مغفرت کر دی ہے. اس کو اٹھایا, جمع کیا, زمین کو حکم دیا جمع کر. اس سے پوچھا تو نے کیوں کیا ایسا؟ کہا اللہ تیرے ڈر کی وجہ سے میں نے ایسا کیا. تو اللہ سے ڈرنے والا تھا, قیامت کو ماننے والا تھا, اللہ عذاب دینے والا ہے, اللہ کی شریعت پر عمل کرنا چاہیے, نہیں کیے تو عذاب ہوتا ہے, ماننے والا تھا, لیکن جاہل تھا. اسی لیے ابن تیمیہ رحمۃ اللہ علیہ فرماتے ہیں کہ جاہل تھا, اس وجہ سے اس کی کیا ہو گئی؟ مغفرت. اس لیے وہ کافر ہوا نہیں ہوا. اس کو بخاری نے روایت کیا ہے, صحیح بخاری اور مسلم دونوں میں یہ حدیث موجود ہے. دوسری مثال, معاذ ابن جبل رضی اللہ تعالیٰ عنہ شام گئے, شام کے ملک گئے, ملک شام, اور واپس لوٹنے کے بعد اللہ کے نبی صلی اللہ علیہ وسلم کے آگے سجدے میں گر گئے. آپ نے کہا معاذ یہ کیا ہے؟ کہ اللہ کے رسول میں نے دیکھا وہاں کے لوگ اپنے بڑوں کو سجدہ کرتے ہیں, میں نے چاہا کہ آپ کو ہم سجدہ کریں گے, تعظیم کے طور پر, احترام کے طور پر ہم آپ کو سجدہ کریں گے. آپ نے کہا نہیں, ایسا مت کرو, کسی بشر کے لیے جائز نہیں کہ کسی بشر کو سجدہ کرے. اگر میں حکم دیتا تو عورت کو حکم دیتا کہ اپنے شوہر کو سجدہ کرے, اس کے حق کی وجہ سے, شوہر کے بیوی پر حق کی وجہ سے, اتنا حق ہے شوہر کا, اگر حکم دیتا تو دیتا. اس حدیث کو بھی ابن ماجہ نے روایت کیا ہے. اس حدیث سے بھی معلوم ہوا کہ ابن معاذ ابن جبل رضی اللہ تعالیٰ عنہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے آگے سجدے میں گر گئے. آپ نے ان کو کافر قرار نہیں دیا, بلکہ آپ نے کیا کہا؟ ایسا نہیں کرنا چاہیے. آپ نے یہاں پر وضاحت کی اور مسئلے کی تعلیم دی, ایسا کرنا نہیں چاہیے. کیوں؟ اس لیے کہ ایسا 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 ہے. تو ایک آدمی نہیں جانتے ہوئے بعض اوقات کوئی شرکی عمل کرتا ہے, اس کو سکھایا جاتا ہے, کافر بنایا نہیں جاتا ہے, اس کو کافر نہیں بنایا جاتا ہے, اس کو تعلیم دی جاتی ہے. اس سے آگے ہم بڑھتے ہیں. ایسا ہو سکتا ہے کہ اسلامی معاشرے سے, دار الاسلام سے, اسلامی ماحول سے, زمانے کے اعتبار سے یا علاقے کے اعتبار سے دوری کی وجہ سے لوگوں تک واقعی صحیح دین نہ پہنچے اور وہ کچھ چیزوں کو نہ مانے جو اسلام کی بہت ہی بنیادی ارکان میں سے ہوں, کیونکہ جانتے نہیں تو مانیں گے بھی نہیں. تو ایسے لوگ جو ہیں ان کا کیا؟ اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک حدیث سے بات معلوم ہوتی ہے. حذیفہ ابن الیمان رضی اللہ تعالیٰ فرماتے ہیں کہ اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا, یدرس الاسلام کما یدرس وشی الثوب, اسلام دھندلا ہو جائے گا جیسے کپڑے پر کی چھپائی, اس کے نقوش, کپڑے پہ جو ڈیزائن بنی ہوتی ہے وہ دھندلی ہو جاتی ہے کپڑا دھونے کے بعد. دھونے کے بعد ایک زمانے کے بعد کیا ہو جاتا ہے؟ کلر اس کا دھندلا ہو جاتا ہے. اسلام کے نقوش بھی دھندلے ہو جائیں گے, وضاحت ختم ہو جائے گی اسلام کی, کلیئرٹی ختم ہو جائے گی, لوگوں کو کچھ باتیں معلوم ہوں گی کچھ باتیں نہیں معلوم ہوں گی. حتی لا یدرا ما صیام ولا صلاح ولا نسک ولا صدقہ, یہاں تک کہ لوگوں کو یہ بھی معلوم نہیں ہوگا کہ روزہ کیا ہے, نماز کیا ہے, حج کیا ہے, صدقہ کیا ہے, لوگوں کو بھی معلوم نہیں ہوگا. ولا یسرا علی کتاب اللہ عز وجل فی لیلۃ فلا یبقا فی الارض منہ آیۃ, قرآن پر اللہ کی کتاب پر ایک رات ایسی بھی گزرے گی کہ اس میں سے کوئی ایک آیت بھی باقی نہیں رہے گی, زمین پر کوئی ایک آیت بھی باقی نہیں رہے گی. وتبقى طوائف من الناس الشيخ الكبير والعجوز, اور لوگ کچھ باقی رہ جائیں گے, کچھ علاقے ہوں گے جس میں کچھ لوگ بچ جائیں گے, بوڑھے بوڑھے لوگ مرد عورت باقی رہیں گے. یقولون ادرکنا آباءنا علی هذه الکلمہ لا الہ الا اللہ فنحن نقولها, ہم نے اپنے باپ دادا کو لا الہ الا اللہ کہتے پایا تھا, بس ہم بھی اتنا ہی بولتے ہیں, ہم کو کچھ بھی معلوم نہیں. ہم کو کیا معلوم ہے, ہمارے باپ دادا ایک کلمہ بولتے تھے لا الہ, کچھ تو بولتے تھے ایسا لا الہ الا اللہ, بس وہ دین ہمارا بھی ہے, ہم باپ دادا کے دین پر ہیں, کیونکہ ان تک حق پہنچا, اسلام دھندلا ہو گیا ہے, وہ جو باپ دادا بولتے تھے وہی کریں گے, لیکن کچھ تو رسی کا حصہ ان کو بچا ہوا تھا, اس کو پکڑے ہوئے ہیں, دین کا جو حصہ ان تک پہنچا, جتنا بھی دین کا علم دین کا سرا ان کو مل گیا, اس کو چھوڑیں گے نہیں. ہمارے باپ دادا ایک کلمہ بولتے تھے کچھ لا الہ الا اللہ, ہم بس اس دین پر ہیں. فقال له صلہ, صلہ جو تابعی ہیں جو حذیفہ ابن الیمان کے پاس بیٹھے ہوئے تھے, انہوں نے کہا ما تغنی عنہم لا الہ الا اللہ وهم لا يدرون ما صلاح ولا صیام ولا نسک ولا صدقہ, لا الہ الا اللہ ان کو کیا فائدہ دے گا, جبکہ وہ نہ نماز کو جانتے ہوں گے, نہ روزے کو, نہ حج کو, نہ صدقات کو, زکات کو, اس کو نہیں جانتے ہیں, جانتے نہیں تو مانتے بھی نہیں, تو ان کو یہ کلمہ کیا فائدہ دے گا. ایسا اسلام جس میں خالی کلمہ ہو, نہ نماز ہو, نہ روزہ ہو, نہ حج ہو, نہ زکات ہو, کیا فائدہ ہوگا ان کو اس سے. فأعرض عنه حذیفہ, حذیفہ رضی اللہ تعالی نے ان کی طرف دھیان نہیں دیا. اعراض بعض اوقات عدم علم کی طرح کی وجہ سے ہوتا ہے, بعض اوقات ناراضگی کی وجہ سے ہوتا ہے. حذیفہ ابن الیمان کو ایک جملہ پسند نہیں آیا کہ کیا فائدہ ہوگا ان کو کلمے سے, جب ان کے پاس نہ وہ نماز جانیں گے, نہ فلاں عمل جانیں گے, چار ارکان نہیں جانیں گے. ثم ردها علیہ ثلاثا, تین بار صلح نے یہی جملہ کہا, کیا فائدہ ہوگا ان کو, نماز نہیں, روزہ نہیں, حج نہیں, زکات نہیں, خالی لا الہ, کیا فائدہ ہوگا ان کو. کل ذلك يعرض عنه حذیفہ, ہر مرتبہ ہر جملے کو حذیفہ رضی اللہ تعالیٰ عنہ نظر انداز کرتے رہے, اعراض کرتے رہے. ثم اقبل علیہ فی الثالثہ, جب تین بار ہو گیا, یہ بار بار وہی کہہ رہا ہے, تین بار جب انہوں نے یہی بات دہرائی تو حذیفہ رضی اللہ تعالیٰ نے کہا یا صلہ یا صلہ, اے صلہ, صلہ نام ہے, اے صلہ, تنجیہم من النار تنجیہم من النار تنجیہم من النار, یہ کلمہ ان کو آگ سے بچائے گا, یہ کلمہ ان کو آگ سے بچائے گا, یہ کلمہ ان کو آگ سے بچائے گا. ایک کلمہ ان کے پاس ہو, نماز نہیں, روزہ نہیں, حج نہیں, زکات نہیں, کچھ نہیں, اتنا پہنچا اس پہ عمل کیا, جتنا پہنچا اس پہ عمل کیا, یہ کلمہ ان کو ضرور بچائے گا. اسے ایک بات یہ معلوم ہوئی, ابن ماجہ کی روایت ہے اور شیخ الالبانی نے اس کو صحیح کہا ہے, اس سے ایک بات یہ معلوم ہوئی کہ آدمی اسی چیز کا مکلف ہوتا ہے جس کا علم اس کے پاس پہنچا ہے. نماز نہیں پڑھنا گناہ ہے کہ نہیں کی ہے, لیکن یہ بچیں گے کیسا بچیں گے, نماز نہیں پڑھ رہے, نہ حج کر رہے, نہ روزہ رکھ رہے, نہ زکات دے رہے, لیکن پھر بھی کیا ہے, کس چیز سے بچ جا رہے ہیں, لا الہ الا اللہ. ہم لوگ بچ سکتے خالی اس سے, چلو بھائی معلوم پڑ گیا, آپ نماز چھوڑ دو, کیوں بچائے گا, صحیح ہے نہیں, کیوں نہیں, ان میں ہمیں فرق کیا ہوگا, علم کا فرق ہوگا. تو معلوم ہوا پھر وہ گناہگار کیوں نہیں ہے, جبکہ اسلام میں تو نماز ہے, اسلام آ گیا نا کامل ہو گیا. بہت سارے لوگ بہت لاجک یوز کرتے ہیں, یہ بہت ٹریجک مسئلہ ہے. کتاب و سنت کے مقابلے میں عقل استعمال کرنا अकल के कम होने की दलील है कि नहीं। वही आदमी जो अकल का कम है वही किताब सुन्नत के खिलाफ अकल इस्तेमाल करता है। उन तक जो इल्म पहुंचा वो उसी के मुकल्लफ थे। अगर उन तक नमाज नहीं पहुंची, अगर वो नमाज का इनकार भी कर दे, अगर नहीं पहुंची कि और कुछ है ही नहीं इस्लाम में, बस ला इलाहा इल्लल्लाह है और कुछ नहीं है, अगर वो कहें काफिर होंगे, क्योंकि अब तक उनके पास पहुंचा इल्म नहीं पहुंचा। इसीलिए उलमा ने कहा कि कोई आदमी अगर नया नया इस्लाम में दाखिल हो, इसलिए इब्ने तैमिया देखिए क्या कहते हैं, ये बड़े बड़े उलमा है जिनकी बात में बयान कर रहा हूं, कहते वह सही अल्लज़ी तदुल्लु अलैहिल अदिल्लतु शरईया, सही बात यह है जो शरीयत की वाज़े दलीलों से साबित होती है, अन्नल खिताब ला यस्बुतु फी हक अहदिन क़बल तमक्कुन मिन समाईही, कि शरीयत ने जिस चीज को किसी से कहा है वो चीज किसी के हक में उसी वक्त लाजिम होती है जब वो उसको सुने, उसके सुनने से पहले उसके लिए वो चीज लाजिम नहीं होती है, सुनने से पहले उस पर वो चीज हतमी हो जाती है नहीं। فَإِنَّ الْقَضَاءَ لَا يَجِبُ عَلَيْهِ فِي الصُّوَرِ الْمَذْكُورَةِ وَنَظَائِرِهَا، اور قضاء جو قاضی کا فیصلہ ہوتا ہے وہ اس پر ان صورتوں سے پہلے یعنی اس طرح کی صورتوں میں لازم نہیں ہوتی ہے۔ فَإِنَّ الْقَضَاءَ لَا يَجِبُ عَلَيْهِ فِي الصُّوَرِ الْمَذْكُورَةِ وَنَظَائِرِهَا مَعَ اتِّفَاقِهِمْ عَلَى انْتِفَاءِ الْإِثْمِ، یعنی کوئی چیز اس نے نہیں کیا ہے، مثلا نماز نہیں جانتا تھا، اس کو معلوم ہی نہیں نماز کیا ہے، اب وہ اسلام میں داخل ہوا یا اب معلوم پڑا اس کے اوپر نماز لازم ہوگی، پچھلی نہیں، جیسے علم اس کو تھا اس کے بعد سے اس پر وہ چیز لازم ہوگی، جب اس کے پاس علم آیا اس کے بعد سے وہ چیز اس پر لازم ہوگی۔ یہ اسلام کا مسئلہ ہے۔ مثال کے طور پر آپ دیکھیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم پر رات میں آیتیں نازل ہو چکی ہیں، قد نرا تقلب وجهک فی السماء، قبلہ بدل گیا، قبلہ بدلنے کے بعد ایک صحابی نکلے وہاں سے آپ صلی اللہ علیہ وسلم کے پاس سے قبیلے میں گئے، دیکھا لوگ نماز پڑھ رہے ہیں، اس کو بخاری نے روایت کیا۔ اب وہ لوگ جو نماز پڑھ رہے تھے ان کا رخ کہاں تھا؟ آپ بھی مسجد اقصا کی طرف، قبلہ چینج ہو چکا ہے ان کو معلوم ہے نہیں، انہوں نے کہا تم ابھی بھی وہی نماز پڑھ رہے ہو، اللہ کے نبی صلی اللہ علیہ وسلم پر آیتیں نازل ہو چکی ہیں، قبلہ بدل گیا ہے، انہوں نے کیا کیا؟ نماز غلط ہو گئی ابھی اپنی چھوڑو، اب واپس سے پڑھیں گے؟ نہیں، انہوں نے وہ رکوع کی حالت میں تھے، روایت میں کیا ہے وہ کس حالت میں تھے؟ رکوع کی حالت میں تھے، رکوع کی حالت میں ہی وہ کیا ہو گئے؟ رکوع کی حالت میں امام نے اور مقتدیوں نے اپنا قبلہ بدل دیا۔ تو وہ جو پچھلی نماز تھی علم آ جانے کے بعد جو پچھلی نماز تھی کیا وہ باطل ہو گئی؟ نہیں، انہوں نے اپنی اگلی نماز، اگلا حصہ نماز کا اسی نماز کے ساتھ جوڑے رکھا جو اس سے پہلے پڑھی تھی، حالانکہ اللہ کے نبی صلی اللہ علیہ وسلم کا قبلہ بدل چکا ہے، انہوں نے اب بھی اس قبلے پہ نماز پڑھی، لیکن کیا وہ نماز باطل ہوئی؟ نہیں، کیوں؟ اس لیے کہ ان کو اب معلوم ہوا ہے، تو انہوں نے کیا کیا؟ اسی نماز کو جاری رکھتے ہوئے اپنا قبلہ بدل دیا۔ تو ایک آدمی، اس علماء نے مسئلہ بتایا، کوئی آدمی نماز پڑھ رہا ہے، نماز ہی میں کوئی بولے ارے ادھر نہیں قبلہ ادھر ہے، وہ نماز توڑ کے پورا واپس سے وضو کر کے پڑھ سکتا ہے؟ نہیں، اس کی نماز یہ صحیح ہے، اس کو نماز ہی میں کیا کرنا پڑے گا؟ اپنا قبلہ تبدیل کرنا پڑے گا۔ کیوں؟ اس لیے کہ اس کو اب معلوم پڑا ہے، تو پچھلا عمل باطل نہیں ہوا۔ تو ایک آدمی جو ہے، یعنی اس پر جو عمل اس کا غلطی کی وجہ سے، نہیں جاننے کی وجہ سے ہو گیا، اس کی قضا اس پر لازم نہیں ہے، اس کی تفصیل ہے یہ، یعنی مجمل الفاظ میں بات ہے۔ ما اتفاقهم على انتفاء الاثم، اور سارے علماء کا اتفاق ہے کہ اگر کسی کو معلوم نہیں تھا تو وہ گناہگار ہوگا نہیں ہوگا۔ لأن اللہ عفا لهذه الأمة عن الخطأ والنسيان، اس لیے کہ اللہ تعالیٰ نے اس امت کے لیے خطا، مسٹیک اور بھول، بھول جانا، ان دونوں کو معاف کر رکھا ہے۔ فإذا كان هذا في التأثيم فكيف في التكفير، ابن تیمیہ بہت پیارا جملہ ہے، کہتے ہیں جب یہ گناہ کے بارے میں ہے تو کفر کے بارے میں کتنا زیادہ احتیاط کرنا چاہیے۔ ایک آدمی گناہگار نہیں ہوتا ہے نہیں جاننے کی وجہ سے، کافر ہو جائے گا، एक आदमी गुनाहगार नहीं होता है नहीं जानने की वजह से, वो काफिर हो जाएगा, कैसा हो सकता है। कहते वलिहादा इत्तफकल अइम्मा अला अन्न मन नशा बिबादियतिन बईदतिन अन अहलिल इल्म वल ईमान वकान हदीथ अल अहद बिल इस्लाम। कहते सारे, देखिए ये मसला मुत्तफक अलैह है, कहते हैं इसलिए सारे अहले इल्म और सारे अहले ईमान का इत्तिफाक है, इजमा है कि नहीं है, इजमा इस मसले पर कि एक आदमी अहले यानी इल्म व ईमान से दूर हो, उनके इलाके से दूर हो, ऐसे दूर के इलाके में कोई हो, वकान हदीस अल अहद बिल इस्लाम और वो इस्लाम से क्या हो, इस्लाम में नया नया अभी आया हो, उसको पूरा इस्लाम मालूम है अभी नहीं, फअनकरा शैअ मिन हाज़िहिल अहकाम अज़ाहिरा अल मुतवातिरा, इस्लाम के जाहिरी और मुतवातिर अहकाम का इनकार कर दे, पांच वक्त की नमाज का इनकार कर दे, ईशा की नमाज का इनकार कर दे, अभी नया नया इस्लाम में आ गया उसको मालूम ही नहीं है, अगर इनकार कर दे ऐसी चीज का, शराब हलाल है कहे, मतलब शराब हराम नहीं है, इस तरह का किसी हुक्म का इनकार कर दे, कहते हैं फइन्नहु ला युहकमु बिकुफ्रिही हत्ता यअरिफ मा जाअ बिर रसूल, तो उसके कुफर का फतवा नहीं दिया जाएगा जब तक कि उसको इल्म न हो जाए कि रसूल सल्लल्लाहु अलैहि वसल्लम कौन सा दीन लेकर आए हैं, रसूल सल्लल्लाहु अलैहि वसल्लम क्या लेकर आए हैं, तो जब तक उसको इल्म नहीं होता है तब तक के उसके कुफर का फतवा नहीं देंगे। तो मालूम ये हुआ, ये यानी इसके बाद उन्होंने हजरत हुज़ैफा की हदीस जिक्र की जो मैंने इससे पहले जिक्र की है, मजमुल फतावा में जिल्द 11 सफा नंबर 407 पर उन्होंने बात कही। तो ये बात मालूम है कि पूरी उम्मत का इत्तेफाक है कि कोई आदमी अहले इल्म और ईमान से दूर हो, दूर के इलाके में हो, जहां अभी तौहीद नहीं पहुंची, जहां अभी नमाज और बुनियादी अहकाम भी सही ढंग से नहीं पहुंचे, तो ऐसे इलाके में कोई आदमी अगर किसी गलती पर हो, कोई शिरकिया कुफरी अमल कर रहा हो लेकिन इस्लाम को हक मानता हो, उतना ही पहुंचा उसके पास, तो ऐसा आदमी काफिर हो जाता है नहीं, क्यों, इसलिए कि नहीं जानना उसके कुफर में रुकावट है, एक सहारा उसके लिए क्या है बचने का, उसको नहीं मालूम है। और आगे आइए, अगर कोई आदमी अपनी जबान से कुफरिया करीमा कह दे लेकिन इस्लाम में नया नया है, अभी उसको पूरी तरह से डिटेल मालूम नहीं है, इस्लाम की तरबियत अभी सही उसकी हुई नहीं है, सही इल्म तक पहुंचा नहीं है अभी तक, तो क्या ऐसा आदमी काफिर हो जाता है कुफरिया कलिमा कहने की वजह से। देखते हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास होता कि नहीं होता, हमारे यहां देखेंगे बाद में। अबू वाकिद अल्लैसी रजी अल्लाह तआला फरमाते हैं खरजना मा रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम इला हुनैन, हम अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के साथ में हुनैन की तरफ रवाना हुए हैं, वनहनु हदीस वाहदिन बिकुफर, हम कुफर के जमाने से अभी करीब ही थे, यानी कुफर छोड़ के अभी अभी इस्लाम में दाखिल हुए थे, और रावी कहते हैं वकानु अस्लमु यौम अल-फतह, वो फतेह मक्का के दिन क्या हुए थे, मुसलमान हुए, कितना एंड में बहुत देर से मुसलमान हुआ, अभी इस्लाम के कितने अहकाम आ चुके हैं, फतेह मक्का के दौर में इस्लाम लाए थे। قال فمررنا بشجرة हम एक पेड़ के करीब से गुजरे, فقلنا يا رسول الله हमने कहा अल्लाह के रसूल اجعل لنا ذات انواط كما لهم ذات انواط, हमको भी जरा एक ऐसा ذات انواط बना के दो ना जैसा है मुशरिकीन का ذات انواط है। ذات انواط क्या है, ذات انواط कहते हैं कि وكان للكفار سدرة, कुफार का एक पेड़ था, याकुफून हौलहा जो उसके अतराफ बैठा करते थे मुजाविर बनके, वह युअल्लिकून बिहा अस्लिहातहुम और अपने वेपन्स अपनी तलवारें वगैरह वगैरह ये उस पेड़ को लटकाया करते थे, काय के लिए, पावर के लिए, चार्जिंग के लिए पेड़ पे लटकाते थे, ये पावरफुल पेड़ है इसके पास लटकाएंगे तो क्या होगी, हमारी तलवार में पावर आएगा, हम जंग जीतेंगे, तो चार्जर था उन लोगों के लिए वो। याकुफून हौलहा व युअल्लिकून बिहा अस्लिहतहुम यदउनहा ذات انواط, उन लोगों ने उसका नाम क्या रखा था, ذات انواط। तो सहाबा ने क्या कहा जो अभी भी मुसलमान हुए थे, हमको भी ऐसा एक रात अनुहत बना के दो कि हम भी क्या करेंगे, हमारे तलवार वगैरह उससे क्या करेंगे, पेड़ से चार्जिंग करेंगे। फलम्मा कुलना ذلك للنبي صلى الله عليه وسلم قال الله اكبر, जब हमारी जबान से बात निकली तो उसको सुन के अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या कहा, अल्लाह अकबर, अल्लाह अकबर। وقلت والذي نفسي بيده كما قالت بنو اسرائيل لموسى, अल्लाह की कसम, उस जात की कसम जिसके हाथ में मेरी जान है, तुमने बिल्कुल वही जुमला कहा है जो मूसा अलैहिस्सलाम से बनी इसराइल ने कहा था। क्या कहा था, इजअल लना इलाहन कमा लहुम आलिहा, हमको भी एक ऐसा माबूद बना दो जैसा कि इनके माबूद हैं। मूसा अलैहिस्सलाम ने क्या कहा, قال انكم قوم تجهلون, मूसा अलैहिस्सलाम ने कहा तुम तो बड़ी जाहिल कौम, तुम बड़ी जाहिल कौम, لتركبن سنن من كان قبلكم, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम यकीनन यकीनन तुम उनके रास्ते पर चलोगे जो तुमसे पहले गुजरे हैं बनी इसराइल। इसको इमाम अहमद तिर्मिजी इब्ने अबी आसिम ने सुन्ना में रिवायत किया, और अल्फाज इब्ने अबी आसिम के हैं, शेख अल अल्बानी ने ज़िलालुल जन्ना में इसको सही कहा है। अब यहां पर आप सोचिए, इसमें यानी इस हदीस को समझाएंगे तो काफी बात इससे सामने आती है। इससे एक बात यह मालूम होती है, उलमा ने कहा कि एतबार अल्फाज का नहीं होगा, एतबार मकसूद का होगा। आप देखिए, हालांकि इन्होंने कोई माबूद बनाने के लिए कहा, हमको बुत बनाओ कहा नहीं, उन्होंने कहा हमको पेड़ बना दो वैसा जैसा इनका पेड़ है, लेकिन बनी इसराइल ने क्या कहा था, माबूद चाहिए हमको। इन्होंने क्या कहा था, माबूद चाहिए नहीं, इन्होंने कहा पेड़ चाहिए हमको सिर्फ, जिसपे हम तलवारें लटकाएं। लेकिन इसका भी हुक्म वही होता है चाहे शक्ल अलग हो। ये बहुत अहम मसला है, इस हदीस से याद रखिए, शक्ल बदलने से हुक्म नहीं बदलता है। कोई आदमी कहे कि ये तो तावीज है, ये बुत नहीं है, या उस जमाने में लोग गले में लटकाते थे, मैं बाजू पे लटकाता हूं, मैं हाथ में बांधता हूं तो हुक्म बदल जाएगा, नहीं, उसका भी मकसूद वही था जो इसका मकसूद है। शक्ल बदलने से, नाम बदल देने से, कोई बहुत अच्छा सा नाम रख लिया जाए शिर्क का, तो नाम बदलने से, जैसे कि हदीस में क्या है, कयामत के करीब लोग शराब का नाम बदल के उसको हलाल कर लेंगे, नाम बदलने से वो हलाल होगी नहीं। तो नाम बदल देने से, शक्ल बदल देने से हकायक बदलते नहीं है, अगर वही इल्लत उसमें भी बाकी है हुक्म वही लगेगा उसमें। हुक्म अपनी इल्लत के साथ होता है, वजह के साथ होता है, उसमें नशा था इसमें भी नशा है, चाहे अब शराब को कुछ और बना के चरस गांजा बना ले तो वो कहे कि वो तो पतला था, ड्रिंक था, ये तो फूड के जैसा है, वो मुंह के जरिए से पेट में जाती थी, नाक के जरिए से जा रही हलक में, तो इससे हुक्म बदलेगा नहीं बदलेगा, क्यों, वजह एक ही है, वो भी नशा है ये भी नशा है। तो यहां पर आपने क्या कहा, उनके उस अमल की वजह से कि बिल्कुल ये वही है जो उन्होंने कहा था। अब बताइए, माबूद मांगना एक क्या जायज है, एक आदमी कहे आज मौली साहब के पास आके हमको भी एक ऐसा उनके जैसा बुत बना के दो ना, तो मौली साहब क्या बोलेंगे, गया काम से, लाओ रे तलवार यहां पे, इसकी गर्दन उड़ा देंगे, क्यों, ये मुशरिक और काफिर हो गया। लेकिन उनको यहां पर एक जुमला है, वकानु, यानी कहते हैं कि नहनु हदीथु अहदिन बिकुफ्र, हमारा कुफर का जमाना अभी क्या था, करीब था, अभी हमको डिटेल पूरी मालूम नहीं थी, कौन सी चीज शिर्क होती है कौन सी चीज नहीं होती है हमको अभी मालूम ठीक से नहीं था। तो उन्होंने एक दातु अनुवात मांगा, लेकिन उनको मालूम नहीं था कि ये शिर्क है, ये शिर्क है। इससे एक बात ये मालूम होती है कि किसी चीज में तबर्रुक मान के पावर उससे तलब करना भी शिर्क है कि नहीं। अब आप थोड़ा सा गौर करें उन मुसलमानों पर जो दरगाह पे जाते हैं और अपना कड़ा वहां पर रखते हैं रात भर चार्जिंग के लिए, बेअनी ही वो दातु अनवात है कि नहीं, वही हुक्म है, अब बोले नहीं वो तो कब्र नहीं, कब्र है वो, ये नहीं है, पेड़ नहीं है। शक्ल बदलने से हुक्म बदलता है नहीं, इसलिए कि तबर्रुक उसी चीज में होगा जिसमें कुरान और सुन्नत से साबित है। तबर्रुक एक शरी अमल है, एक अकीदा है, बगैर किसी दलील के किसी चीज से तबर्रुक ले सकते हैं नहीं। तो एक आदमी, ये भी शिर्क है, ये भी शिर्क है कि कोई आदमी कब्र से तबर्रुक हासिल करे, कब्र से तबर्रुक हासिल करना शिर्क है। लेकिन एक आदमी उसको मालूम नहीं भाई ये शिर्क है, तो क्या उस पर शिर्क का हुक्म लगाया जाएगा? नहीं। कोई आदमी कहे नहीं ये अभी अभी थोड़ी इस्लाम में आया है, इसकी तो पूछते हैं कई मुसलमान, हम कहेंगे एतबार इस्लाम में कब दाखिल हुआ का नहीं होगा, एतबार ये होगा कि इसको मालूम है कि नहीं है, क्योंकि जो आदमी नया इस्लाम में दाखिल होता है उसको ज्यादा मालूमात नहीं होती है। लेकिन एक जमाना गुजर गया है, इसको किसी ने सिखाया ही नहीं, ये जहालत में पड़ा हुआ है, तो एतबार जहालत का होगा, उसकी डेट का नहीं होगा कि कब मुसलमान हुआ था, पैदाइश है कि नहीं है, ये देखा जाएगा इस तक सही वाकई दीन पहुंचा कि नहीं पहुंचा, इल्म पहुंचा कि नहीं पहुंचा। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये बताया कि ये शिर्क है, लेकिन आपने नहीं कहा कि तुम मुशरिक हो गए, तुम मुर्तद हो गए, अब इनको कत्ल कर दो। क्या किया आप सल्लल्लाहु अलैहि वसल्लम ने ऐसा? नहीं, आपने उनको सिखाया, आपने उनको बताया कि देखो तुम्हारा जो जुमला है कितना सीरियस है, तुम्हारा जुमला जो है ये वैसा है जैसा मूसा अलैहिस्सलाम के सामने बनी इसराइल ने कहा था, ये शिर्क अकबर है जो तुम कह रहे हो, ये माबूद का मुतालबा है जो तुम मुझसे कर रहे हो। आपने उनके कौल की शरी हैसियत और संगीनी का इजहार उनके सामने किया, आपने उन पर हुक्म लगाया नहीं। तो आपने बताया तुम जो बोल रहे हो वो शिर्क है, लेकिन आपने नहीं कहा कि तुम मुशरिक हो गए। ये बहुत अहम मसला है जिसको याद रखना चाहिए। लैस कुल्लु मन वका फी शिर्की यकउ शिर्कु अलैहि, ये जुमला जो आम तौर से उलमा शेख अल-अल्बानी भी इसको कहते हैं कि जरूरी नहीं है कि जो आदमी शिर्क में मुबतला हो शिर्क का हुक्म उस पर लगाया जाए, ऐसा हो सकता है कि उसको मालूम ही ना हो कि मैं शिर्क कर रहा हूं, तो ऐसे आदमी को समझाया जाएगा, अगर समझाने के बाद वो मान ले, समझ में उसकी आ जाए और तौबा कर ले, बहुत अच्छी बात, बच गया। नहीं उसने नहीं माना, समझने के बावजूद नहीं माना, अब ये मुशरिक हो जाएगा। समझ में आई बात? तो ये बहुत ही अहम मसला है जो जानना जरूरी है कि बाज औकात एक आदमी नहीं जानने की वजह से शिर्की अमल करता है। आप देखिए अरब से खुसूसन इस करीब के दौर में शिर्क जिसने निकाल के फेंक दिया, कौन है वो? शेख मोहम्मद इब्ने अब्दुल वहाब। और जो भी बेचारा शिर्क को दीन समझे हुए है, नाम आते ही नजद का नाम आए या शेख मोहम्मद इब्ने अब्दुल वहाब का नाम आए, एक ये वहाबी है, वहाबड़े हैं, कुछ इलाकों में इस तरह से बोलते हैं, वहाबड़ा है राजस्थान वगैरह में। तो इनके बारे में एक बहुत ही नेगेटिव मेंटालिटी लोगों की है, इन्होंने सब मुसलमानों को काफिर कर दिए, सबको कत्ल करना शुरू कर दिया। हालांकि ऐसा नहीं है। उनका खुद का कौल देखिए कशफ शुबहात में क्या कहते हैं, कहते हैं इसी किस्से के बाद में, कहते हैं हाज़िहि अल-क़िस्सा तुफीदु أن المسلم بل العالم قد يقع في أنواع من الشرك لا يدري عنها। कहते बाज़ वक़्त ऐसा होता है, इस किस्से से एक बात मालूम होती है कि कभी ऐसा होता है कि एक मुसलमान बल्कि एक आलिम ऐसी शिर्क में, ऐसी चीज में मुब्तला होता है जो शिर्क की किसी किस्म में से होती है और वो जानता नहीं है कि ये क्या है। فتفيد التعلم والتحرز, तो मालूम हुआ कि इल्म और एहतियात बहुत अहम चीज है, मालूम हुआ इससे इल्म की अहमियत, सीखने की अहमियत और एहतियात की अहमियत मालूम होती है। वह तुफीदु अयदन, इस किस्से से यह भी बात मालूम होती है कि अन अल मुस्लिम अल मुज्तहिद, एक मुसलमान मुज्तहिद इदा तकल्लम बिकलाम कुफ्रिन वहुवा ला यदरी, जबान से ऐसा कलाम निकाले जो कुफ्र का कलाम हो लेकिन उसको मालूम नहीं हो कि क्या है, कुफ्र है। فنبه على ذلك فتاب من ساعته انه لا يكفر انه لا يكفر, कि कोई उसको मतलब जबान से कुफ्र का कलिमा उसकी निकल जाए, उसको बताया जा रही कुफ्र है, फौरन तौबा कर ले, उसको समझ में आए तौबा कर ले, तो ऐसा आदमी काफिर होगा نہیں ہوگا. تمہارا شیخ محمد بن عبد الوہاب کا قول ہے کشف شبہات میں, انہوں نے یعنی الفصل الثالث عشر میں یہ بات کہی ہے کہ ہو سکتا ہے کسی مسلمان کی زبان سے کفریہ کلمہ نکلے لیکن اس کو معلوم نہیں ہو کہ میں جو بک رہا ہوں, میں جو کہہ رہا ہوں یہ کفر اور شرک ہے, تو اس پر کفر کا فتویٰ لگانا چاہیے نہیں, اس کو تنبیہ کرنا چاہیے, اس کو سمجھانا چاہیے, اس کو صحیح ڈھنگ سے سمجھانا چاہیے. لیکن بعض لوگ بولتے ہیں ہم نے سمجھایا اس کو لیکن پھر بھی وہ نہیں مانا. اب تو کافر بول سکتے ہیں یہ چاہتے ہیں کہ کسی طرح ہم کو ایک ویزا دے دو, ہم کو ایک پاسپورٹ دے دو, ہم کسی طرح سے اس کو, ہم کو پرمیشن دے دو اس کو کافر بنانے کی. ہمارا کام تکفیر ہے یا تعلیم ہے, تبلیغ ہے. ہم تبلیغ کچی کرتے ہیں, تکفیر پکی کرتے ہیں, بلکہ تبلیغ میں بھی جلدی کرتے ہیں کسی طرح سے تبلیغ کا پیریڈ نکل جائے کہ تکفیر کا موقع آ جائے. کیا ہے مسلمان ایسا نہیں ہوتا ہے. مسلمان وہ ہوتا ہے جو دوسرے مسلمان کی بات کا اچھا مطلب لینے کی کوشش کرے, دوسرے مسلمان کو موقع دے, اس کو سکھائے, اس کی اصلاح کرے. ہاں اگر بہت ہی کفریہ بات ہے اس کا اچھا مطلب زبردستی نکالنا بھی جہالت ہے. کہ کوئی آدمی کہہ رہا اللہ دو ہے اور وہ لینے کچھ تو اچھا مطلب ہوگا اس میں, تو اتنا بھی نہیں. ایک کلام میں دو باتوں کے احتمالات ہیں, یہ بھی مطلب ہو سکتا ہے وہ بھی, دونوں کی گنجائش ہے. اب ایسی صورت میں فوراً غلط مطلب لے لینا یہ مناسب نہیں ہوتا ہے. کوشش کی جائے کہ اس سے پوچھا جائے کون سا مطلب ہے تمہارا, اگر اس کا غلط مطلب ہو تو سمجھایا جائے, نہیں مانتا ہے تو اب وہ کافر ہو جائے گا. سمجھ میں آیا؟ آگے میں آ رہا ہوں اس کے اوپر. تو کسی کو سمجھائے کوئی آدمی, چلو ٹھیک ہے انہوں نے کہا کہ سمجھائے, پھر وہ مان لے تو بچ گیا, لیکن ہم نے سمجھایا اور وہ نہیں مانتا ہے تو کیا؟ تو یہ بات اتمام حجت سے تعلق رکھتی ہے کہ کسی پر حجت کب تمام ہوتی ہے. کبھی ایسا ہوتا ہے, اس کو یاد رکھیے, کبھی ایسا ہوتا ہے. اب یہ پچھلے اس میں تو ہم نے دیکھا کہ بات نہیں پہنچی, بات پہنچی نہیں پہنچی, جانتا تھا آدمی نہیں جانتا تھا. کبھی ایسا ہوتا ہے کہ بات پہنچی لیکن اس کو سمجھی نہیں. ایسا ہو سکتا ہے کہ نہیں ہو سکتا ہے؟ ایک آدمی کو آپ نے بتایا, اس کو سمجھ میں ہی نہیں آیا, اور سمجھ میں نہ آنے کی وجہ سے پھر وہ اسی چیز پر باقی رہے, تو وہ کافر ہوتا ہے کہ نہیں ہوتا ہے؟ کہ کوئی آدمی کہ میں نے تو پہنچا دیا, اور بعض لوگ گمان میں کہتے ہیں ارے وہ تو عالم ہے, اس کو تو معلوم ہی ہونا چاہیے, مدرسے میں پڑھا ہے. اب بیچارہ وہ کیا پڑھا ہے اس کو معلوم ہے؟ وہ کیریاں جمع کرنے میں اس کا ٹائم جاتا تھا, پیچھے کھڑکی تھی, معلم صاحب جب لکھنے شروع کرتے تھے بورڈ پہ پیچھے سے کود کے باہر نکل جاتا تھا اور آم توڑتا رہتا تھا, تو اس کو کیا پڑھا ہے اور معلم صاحب کیا پڑھا ہے اس کو؟ معلم صاحب کیسا پڑھاتے تھے کہ جب حدیثیں پڑھاتے تھے تو کہتے تھے یہ حدیث آگے آئے گی, اس کی تفصیل آگے آئے گی, اور جب پڑھتے پڑھتے آگے اس جگہ آتے تو کہتے اس کی تفصیل گزر چکی ہے. تو ایسا پڑھایا, ایسا پڑھایا. تو کتنے لوگ ہوتے ہیں جو قرآن سنت کا واضح علم ان کے پاس نہیں ہوتا ہے, وہ ڈھنگ سے پڑھے ہوئے نہیں ہوتے. آپ بتائیے ایک آدمی مدرسے میں سے پڑھ کے نکلتا ہے, 30-40% اس کو مل گئے مارکس, پاس ہو گیا. اب 100 سوالات میں سے اس کو 35 صحیح آیا, اس کے عالم ہے کہ نہیں؟ غلط کتنے آئے؟ 65. لیکن پھر بھی کیا ہے, وہ عالم ہے, اس کو 65 کا علم نہیں ہے. تو عالم ہونے کا مطلب کیا یہ ہوتا ہے کہ اس کو سب معلوم ہے؟ نہیں. مدرسے میں سکھایا جاتا ہے کہ علم کیسے حاصل کرتے ہیں, سمجھ میں آئی بات؟ لیکن علم حاصل کرنے کے اصول اور ضابطے کیا ہیں, سیکھنے کا کیسا؟ اور بہت سارے لوگ وہاں پہ دھیان کتنے دیے, بیمار کتنے ہوئے, چھٹیاں کتنی کی, گاؤں کب گیا تھا, پڑھا کتنا, یہ سارا معاملہ یعنی اس کے ساتھ جڑا ہوتا ہے. ایک آدمی عالم کا تصور ہی کرتا ہے اس کو سب معلوم ہوگا, ایسا نہیں رہتا ہے, ایسا نہیں ہوتا ہے. تو اس لیے بعض اوقات ایک آدمی زبردستی عالم بنا دیا جاتا ہے. کیوں؟ ماں باپ کو بہت ستاتا تھا. ہمارا اسٹاک عام طور سے ایسا ہوتا ہے, بہت کم والدین ہوتے جو واقعی اپنے بچوں کو دین سیکھنے کے اعتبار سے عالم بنانا چاہتے ہیں, ان کے لیے پیرنٹس کے مقاصد ہوتے ہیں بچوں کے سلسلے میں. لیکن بعض اوقات کیا ہوتا ہے, یہ پڑھتا نہیں برابر, بہت شرارت کرتا ہے, کھیلتا کودتا ہے, ٹیچر کو ہی मारपीट करता है, तो इस बच्चे को क्या करो, इसके लिए एक दूसरी जगह है जहां उसको भेजा जा सकता है, वो कौन सी है, मदरसा। आखिरी स्टॉप कौन सा है सुधरने का, मदरसा। अपने बस का नहीं तो कौन संभालेगा इसको, मदरसे वाले। अब वो जाके जो सीख के आता वहां पे, कभी तो बेचारा अच्छा हो जाता हो। वाकई बहुत सारे लोग शरारती रहते हैं बचपन में, लेकिन शरारत इंटेलिजेंस की अलामत है, तो वाकई उनकी इंटेलिजेंस क्या होती है, दीन के लिए इस्तेमाल होती है, वो अच्छा आलिम बन जाता है, वो दीन के लिए लड़ने वाला बनता है, दीन की हिफाजत करने वाला बनता है। लेकिन कभी कभी फिर वो बाहर आके भी बचपन में जैसा सताता था पूरी उम्मत को सताना शुरू करता है, तो अब उसको नहीं मालूम है, पढ़ा नहीं हो। तो ये गुमान अपने जहन से हम निकाल दें कि अगर कोई आलिम है तो उसको मालूम ही होगा, हो सकता है नहीं मालूम, हो सकता है, क्या नहीं मुमकिन है, हो सकता है। मुआज़ इब्ने जबल कौन थे, कयामत के दिन उलमा के सरदार होंगे, लेकिन यही मुआज़ इब्ने जबल हैं कि जो शाम गए और लौट कर आए तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को क्या किया, सजदा किया। अब बताइए क्या कहेंगे, नहीं मालूम। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को मालूम है, इनको नहीं मालूम है। आपने कहा क्या मास, ये क्या है, कहा अल्लाह के रसूल ऐसा है, तो आपने फिर बताया उनको, काफिर करार नहीं दिया, काफिर करार नहीं दिया, इसको याद रखिए। तो किसी पर एक आदमी जाता है और उल्टी सीधी नीम हदीस बयान करके और अपनी तरफ से उसकी कुछ भी तशरीह बयान करता है, और बाद औकात इसके खुद चेहरे पर दाढ़ी नहीं होती है और बहुत कुछ अपनी तरफ से उल्टा सीधा बता देता है, अधूरा इल्म पेश करता है और समझता है कि मैंने नबियों वाला इल्म पहुंचा दिया, मैंने हक अदा कर दिया तबलीग का, और फिर अगर कोई नहीं मानता है इसकी सूरत और इसकी हालत को देख के कि ये हमको सिखाएगा, इतने बड़े बड़े उलमा पागल है क्या, इसको जुमा जुमा आठ दिन पहले नमाज नहीं पढ़ता था आज पढ़ना शुरू की, अब आके हमको बता रहा है ये शिर्क कुफ्र है, इसकी बात हम माने कि इतने बड़े बड़े लोगों की बात माने, तो ऐसा आदमी जो है इसकी बात को समझ नहीं पाता है, क्योंकि इसने समझाया भी सही तरीके से नहीं है, एक हदीस बोलेंगे तो बोलने नहीं आएगी उसको। अब इसके बाद ये समझता है मैंने ना पहुंचा दिया, बाज औकात उसने सही ढंग से पहुंचाया नहीं, मजीद और कंफ्यूज कर दिया उसको। तो हुज्जत तमाम होना जरूरी है या नहीं, या सिर्फ बात का पहुंचना काफी है? हुज्जत का तमाम होना जरूरी है और बात का समझना और वाजे होना जरूरी है। अगर किसी आदमी के सामने कोई बात पेश की गई और उसको समझी नहीं, इस वजह से उसने उसको कबूल नहीं किया, तो उसको काफिर करार दिया जा सकता है? नहीं। ये कुरान सुन्नत से ही बात सामने आती है कि बात पहुंचना भी चाहिए और वाजे होना भी जरूरी है। देखिए कितना मुश्किल होता जा रहा है तकफीर, हम तो समझते थे बहुत ये क्या है, आसान है, इतना आसान नहीं है। अल्लाह ताला कुरान करीम में फरमाता है सूरह अल इसरा आयत नंबर 15 में, वमा कुन्ना मुअज्जिबीना हत्ता नबअथ रसूला, वमा कुन्ना मुअज्जिबीना हत्ता नबअथ रसूला, और हम अजाब नहीं देते किसी कौम को, किसी शख्स को, और हम अजाब नहीं देते हैं यहां तक कि हम अपना रसूल न भेज दें। जब तक हम रसूल नहीं भेजते हैं किसी कौम को अजाब नहीं देते हैं, यानी रसूल आता है, पैगाम पहुंचाता है, फिर पैगाम के पहुंचने के बाद कौम उसको रद्द कर देती है, जब रद्द कर देती है तो अल्लाह के यहां मुजरिम बन जाती है, और जब रद्द कर देती है तो फिर अल्लाह उस कौम को क्या देता है, सजा देता है, अजाब देता है। ये अल्लाह का कायदा है, बगैर रसूल भेजे कोई गुनाह कर रहा है उस गुनाह पर अल्लाह उसको सजा देता है नहीं। इसीलिए इब्न कथीर इस आयत की तफसीर में जिक्र करते हैं कतादा का कौल, इब्न जरीर तबरी ने इसको जिक्र किया है, कतादा ताबी ये कहते हैं, इन अल्लाह तबारक व तआला लैसा युअद्दिबु अहदन हत्ता यस्बिक इलैही मिन अल्लाह खबरन, अल्लाह ताला किसी को अजाब नहीं देता है जब तक कि अल्लाह की तरफ से उसके पास कोई खबर ना पहुंचे, औ याती ही मिन अल्लाह बय्यिना, या अल्लाह की तरफ से उसके पास कोई दलील न पहुंचे तब तक अजाब नहीं देता अल्लाह। वलैसा मुअद्दिबन अहदन इल्ला बिदंबिही, अल्लाह ताला गुनाह के बगैर किसी को अजाब नहीं देता है, गुनाह के बगैर अजाब नहीं देता है। इसको हम समझने की कोशिश करते हैं। कुरान करीम में अल्लाह ताला ने यह बात बयान की है कि यहां पर एक मसला है, इसको समझना है कि क्या हक का सुनना लाजिम है या अक्ल भी इंसान के लिए काफी है। बाद लोग क्या बोलते हैं कि इंसान की फितरत में है अल्लाह एक है, इस्लाम हक है और सब है, तो चाहे कोई नबी उसके पास पहुंचे नहीं पहुंचे, उसकी अकल उसके ऊपर हुज्जत है। क्या इस्लाम में ऐसा है? या रसूल आने के बाद ही आदमी मोमिन काफिर होता है? क्या रसूल आने के बाद ही एक आदमी मुजरिम होता है या बचने वाला होता है? रसूल का आना जरूरी है या नहीं इतमाम हुज्जत के लिए, हुज्जत तमाम होने के लिए, या आदमी की अकल ही काफी है उसके लिए हुज्जत? उसको समझता ना इंसान है ना वो, बहुत सारे लोग ऐसा बोलते अल्लाह ने अकल दिया ना, और क्या समझाने की जरूरत है उसको, अकल नहीं है क्या उसको? तो इस तरह से लोग अकल को हुज्जत मानते हैं, अकल को हुज्जत मोतजिला मानते हैं, आलू सुन्ना वाल जमा नहीं है। इसको याद रखिए, अकल हुज्जत है। कोई बोले हाँ तो किसकी, नाना की या दादा की, दोनों की अकल सेम है क्या? नहीं, दोनों की अकल सेम नहीं है। बाप की या बेटे की, किसकी अकल? हर एक की अकल अलग रहती। तो अकल अगर हुज्जत मान ली जाए तो किसकी अकल, ये दूसरा सवाल आएगा जो पहले से ज्यादा मुश्किल है। और ये अगर जवाब दे आदमी तो ये चेक करना पड़ेगा इसकी अकल सही है कि नहीं है। तो अकल हुज्जत है नहीं है। हुज्जत क्या है? वो इल्म है जो अल्लाह की तरफ से रसूल लेकर आते हैं, ये हुज्जत है, ये दलील है। अकल दलील नहीं है। अकल जरिया है समझने का। अकल क्या है? जरिया है समझने का। क्या अकल के जरिए से हम समझते हैं, लेकिन अकल दलील नहीं है कि जो अकल में आ गया वो सही रहता। अकल को अच्छा लगा तो अच्छा, अकल को बुरा लगा तो बुरा। तो सूद भी हलाल होगा, जादू भी सही हो जाएगा, जिना भी हलाल हो जाएगा, चोरी झूठ अकलमंदी की दलील होगी। चोरी करना आसान है, आदमी खराटा ले रहा होगा और चलते चलते में चोरी कर लिया, जेब गायब, जेब में हाथ डाला बाहर, कितना अकलमंद है, इससे ज्यादा यह अकलमंद है। तो अकल है, वो अकल में आता है, ये मेहनत की कमाई है भाई, हाथ की सफाई है, हाथ की सफाई मेहनत की कमाई। झूठ बोलना अकलमंदी की दलील हो जाएगी, और अच्छा हो जाएगा कि एक आदमी झूठ बोल के अपना बिजनेस चलाए। तो आप बताइए, अकल अकल में कुछ चीजें आती हैं, लेकिन शरीयत उसके खिलाफ होती है, शरीयत उसके खिलाफ होती है। तो आदमी की अकल नाकिस होने की वजह से कुछ चीजें उसको अच्छी दिखाई देती हैं। तो ये फैसला करने के लिए कि अच्छा क्या है बुरा क्या है, अल्लाह ने अपनी शरीयत और अपना दीन भेजा। इंसान खुद अपनी अकल की बुनियाद पर फैसला कर सकता है नहीं, वो गलती करेगा, इसलिए अल्लाह ने दीन भेजा के बताया सही क्या है गलत क्या, अच्छा क्या बुरा क्या है, अच्छा क्या है बुरा क्या है। अल्लाह ताला कुरान करीम में फरमाता है, रुसुलन मुबशरीन व मुंदिरीन, अल्लाह ने रसूल भेजे खुशखबरी देने वाले और खबरदार करने वाले, लिअल्ला यकून लिन्नास अलल्लाह हुज्जतुन बाद अर्रुसुल, ताकि लोगों के पास अल्लाह के मुकाबले में रसूलों के आ जाने के बाद कोई हुज्जत कोई दलील कोई उज्र बाकी न रहे। इसको समझिए, अल्लाह ने क्या भेजे? रसूल जो खुशखबरी देते थे जन्नत की नेक आमाल के ऊपर, और खबरदार करते थे जहन्नम से बुरे आमाल की वजह से। क्यों भेजे? अल्लाह ने वजह बताई, ली अल्ला यकून लिन्नास अलल्लाह हुज्जतुन बाद रसूल, ताकि इसलिए भेजे ताकि रसूलों के आ जाने के बाद लोगों के पास अल्लाह के मुकाबले में कोई एक्सक्यूज कोई दलील कोई उज्र बाकी न रहे। यानी लोग ये ना कहे हमको तो मालूम ही नहीं, हमारे पास तो कोई आया ही नहीं। तो मालूम हुआ कि जब रसूल आ जाते हैं और पैगाम पहुंचा देते हैं तो लोगों पर हुज्जत तमाम हो जाती है, लेकिन रसूल नहीं आए और पैगाम नहीं पहुंचा तो हुज्जत तमाम हुई नहीं हुई, उसकी अकल दलील है उसके लिए नहीं। जब तक के रसूल नहीं आते हैं वो मुजरिम नहीं बनता है नहीं मानने की वजह से। एक आदमी शराब पीता है, उसके पास रसूल आए नहीं, क्या वो शराब की वजह से गुनाहगार होगा? नहीं। कोई आदमी दूर दराज के किसी इलाके में है, उसको किसी ने बताया नहीं कि भाई शराब पीना हराम है, सूद हराम है, कितने शहरों में लोग होते हैं जिनको नहीं मालूम होता है, नहीं मालूम, क्या वो गुनाहगार है? नहीं। क्या शराब पीना हराम है? हाँ, लेकिन क्या वो गुनाहगार है उसको मालूम ही नहीं अभी तक। शराब पीने का गुनाहगार नहीं है, लेकिन इल्म हासिल नहीं करने का गुनाहगार है। समझ में आ रही बात, फर्क? शराब पीने का गुनाहगार नहीं है क्योंकि जानता नहीं है, लेकिन इल्म नहीं हासिल करने का गुनाहगार है अगर ये मालूम हो कि इल्म हासिल करना जरूरी है। तो इसलिए इस आयत के जिमन में कुर्तुबी मुफस्सिर हैं अपनी तफसीर में कहते हैं वफी हादा कुल्लुहु दलीलुन वाज़ह, इस सारी बहस में वाज़ह दलील है किस बात की, अला अन्नहु ला यजिबु शैउम मिन नाहियतिल अक्ल, कि कोई चीज सिर्फ अकल में आ जाने की वजह से लाजिम नहीं हो जाती है। आदमी की अकल बोलती है कि ये होना चाहिए तो क्या ये लाजिम हो जाता है उस पर, नहीं, जब तक कि अल्लाह की तरफ से उस पर दलील अल्लाह की तरफ से ना आए। तो किसी की अकल उसके लिए काफी दलील है नहीं है, अल्लाह की तरफ से इल्म आ जाना उसके लिए दलील है। जैसे बाज लोग कहते हैं इतना समझना मांगता ना हो कि बुजुर्ग के आगे नहीं झुकना चाहिए, इतना तो हर एक को समझता है, कुछ लोगों को नहीं भी समझता, इसका समझना काफी नहीं है। कुछ लोग ऐसे हैं जिनको नहीं समझता है, जिनको नहीं समझता है, जब तक कि उस तक इल्म नहीं पहुंचता है उसके वो मुजरिम नहीं बनता है, जब तक इल्म नहीं पहुंचता है मुजरिम नहीं बनता है। इसीलिए कहते हैं इब्न तैमिया रहमतुल्लाह फरमाते हैं वह अयबन फइन अल किताब व सुन्नत قد دل على ان الله لا يعذب احدا الا بعد ابلاغ الرساله, कहते इसलिए कि किताब और सुन्नत से बात वाज़े होती है कि अल्लाह ताला किसी तक पैगाम पहुंचाए बगैर उसको अजाब नहीं देता है, किसी को अजाब नहीं देता है जब तक कि उस तक पैगाम न पहुंचा दे। فمن لم تبلغه جمله لم يعذبه راسا ومن بلغت جمله دون بعد التفصيل لم يعذبه الا على انكار ما قامت عليه الحجه الرساليه। देखिए दो हालत है, किसी तक खबर मुजमल तौर पर पहुंची, इस्लाम पे अमल करना चाहिए, इस्लाम दीन है, बस इतना पहुंच गया, लेकिन इस्लाम में क्या क्या है ये नहीं पहुंचा, तो उस पर क्या क्या हुआ, उसको क्या मालूम पड़ा, इस्लाम ही पर जीना चाहिए, इस्लाम ही पर मरना चाहिए, ये मुजमल है, ये बात उस तक पहुंची, अब इस पर लाजिम हुआ कि वो इस्लाम को हक मान के जिए, लेकिन इस्लाम के सारे अहकाम उस तक पहुंचे नहीं पहुंचे। तो जिस जिस बात का वो इल्म रखता है उस बात का मानना उस पर लाजिम है, लेकिन जरूरी नहीं कि कोई बात वो नहीं जानता है तो भी उसको उसका मुकल्लफ बनाकर उसका गुनाहगार उसको बना दिया जाए। समझ में आ रही बात, जो बात मुजमल तौर पर जानता, मसलन रसूलों पर ईमान लाना चाहिए, नबियों पर ईमान लाना चाहिए, यह आदमी मुजमल तौर पर, मत भाई हम सारे नबियों को मानते हैं, सारी किताबों को मानते हैं, अब किसी रसूल का नाम वो ना जानता हो, कोई आदमी कहे कि फुलां को जानता है, कहे कौन है, मैं नहीं मानता इनको, इनको नबी मानता है, बोले नहीं मानता, क्यों, उसके पास दलील नहीं पहुंची कि ये फुलां नाम के रसूल गुजरे हैं, फुलां नाम के नबी गुजरे हैं, उस तक अभी तक वो इल्म नहीं पहुंचा है, उसको नहीं बताया किसी ने कि ये नबी है ये रसूल है, अब उसने उस नाम वाले शख्स का इनकार कर दिया कि मैं नहीं मानता, मैं नहीं जानता ऐसे नाम का कोई रसूल है, क्या काफिर होगा वो, नहीं होगा, क्यों, इसलिए कि उसके पास वो इल्म पहुंचा नहीं पहुंचा। तो जिसके पास मुजमल इल्म पहुंचा वो मुजमल इल्म का मुकल्लफ है, और जिस तक तफसीली इल्म पहुंचा, जैसे जैसे, देखिए इस बात को याद रखिए, जैसे जैसे दीन की बातें मालूम होती चली जाएंगी वैसा वैसा ईमान उसको लाता रहना पड़ेगा। इसीलिए हमारा अकीदा कि ईमान बढ़ता है, ईमान बढ़ता है कि तस्दीक कई चीजों को मानता चला जाएगा, उसकी तस्दीक क्या होगी, बढ़ती जाएगी, उसका ईमान बढ़ता जाएगा, लेकिन जब तक कि वो जानता ही नहीं है उसका मुकल्लफ है नहीं है। आप बताइए फरिश्तों के नाम, फरिश्तों की तफासिल, कोई आदमी उसको मालूम ही नहीं कि फुला फरिश्ता ऐसा भी है, अब क्या उसका ईमान खराब है, क्या वो काफिर है, अगर कोई आदमी उसको बता दे लेकिन दलील से ना बताए और बस ऐसे ही बोल दे और वो ना माने, क्या काफिर होगा, नहीं, काफिर नहीं होगा, जब तक कि उस पर साबित होने के बाद वो उसका इनकार नहीं करता है। हो सकता है वो ये बात समझे कि ये झूठ बोल रहा है, उसके नजदीक ये मोतबर ना हो, तो उसके सिर्फ इस तरह से इनकार करने की वजह से वो काफिर नहीं होता है। तो इत्माम हुज्जत लाजिम है, बगैर इत्माम हुज्जत के कोई आदमी काफिर नहीं होता है। اور قیامت میں جتنے لوگ جہنم میں جائیں گے ان میں سے کوئی ایسا آدمی نہیں ہوگا جو نہیں جانتا ہو اور اس کو جہنم میں ڈال دیا گیا. جو بھی جہنم میں جائیں گے وہ سب ایسے لوگ ہوں گے جن کو معلوم تھا کہ ہم کیا کر کے آئے ہیں, جن کو معلوم تھا ہم کیا کر کے آئے ہیں. اللہ تعالیٰ سورہ ملک میں آیت نمبر 8 سے 9 تک فرماتا ہے, کلما القیا فیہا فوج سألہم خزنتہا الم یأتکم نذیر. جب بھی کوئی جماعت جہنم میں ڈالی جائے گی, جب بھی کوئی فوج جہنم میں ڈالی جائے گی, ان سے جہنم کا داروغا پوچھے گا الم یأتکم نذیر, تمہارے پاس کوئی ڈرانے والا نہیں ہے؟ یعنی کیسا, تم کیسے لوگ جہنم میں جا رہے ہیں, کوئی ڈرانے والا آیا نہیں تھا تمہارے پاس؟ الم یأتکم نذیر. قالوا بلا, وہ کیا کہیں گے؟ بلکہ آیا تھا, قد جاءنا نذیر, ہمارے پاس آیا تھا کوئی خبردار کرنے والا, جہنم سے ڈرانے والا, شرک اور کفر سے ڈرانے والا آیا تھا ہمارے پاس. فکذبنا, لیکن ہم نے اس کو جھٹلایا, ہم نے اس کی بات مانی نہیں. وقلنا ما نزل اللہ من شيء, اور ہم نے کہہ دیا اللہ نے کچھ نازل نہیں کیا ہے, ہم نے کہہ دیا کہ اللہ نے کچھ نازل نہیں کیا ہے. ان انتم الا فی ضلال کبیر, بلکہ تم خود ایک بڑی گمراہی میں پڑے ہوئے ہو. ہم نے حق لانے والوں کی بات کا انکار کر دیا, اور نہ صرف یہ کہ اس کو قبول نہیں کیا بلکہ حق لانے والوں ہی کو گمراہ کر دیا, انہیں کو گمراہ قرار دے دیا ہے. تو نتیجے میں کیا ہوا؟ جہنم میں. تو اللہ نے یہاں پر کہا کلما القیا فیہا فوج, جب بھی کوئی جماعت اس میں داخل کی جائے گی داروغا پوچھے گا تمہارے پاس ڈرانے والا نہیں آیا. کوئی ایک جماعت بھی ایسی نہیں ہوگی جو یہ نہیں کہے گی کہ کوئی آیا نہیں تھا. معلوم ہوا جہنم میں وہی جائے گا, جہنم میں وہی جائے گا جس کے پاس ڈرانے والا, سمجھانے والا, بتانے والا آیا تھا. معلوم یہ ہوا کہ اللہ کے پاس وہی آدمی جہنم کا اور کفر اور شرک والا ہے جس کے پاس کوئی بتانے والا آیا تھا. اگر نہیں جانتا ہے تو اللہ کے نزدیک وہ کافر مشرک ہے نہیں ہے. یہاں تھوڑا سا شبہ لوگوں کو پیدا ہوتا ہے, وہ یہ کہیں گے اس کا مطلب پھر کوئی کافر ہے ہی نہیں دنیا میں, ایسے کتنے لوگ ہیں جن کے پاس اسلام نہیں پہنچا ہے, تو کیا وہ مسلمان ہیں یا کافر ہیں, کیا ہے ان کو کیا ماننا ہے؟ اس میں دو باتیں اچھی طرح سے سمجھ لیں, جو ابھی تک سو رہے تھے وہ جاگ جائیں, کیونکہ یہاں سے جاگنا ضروری ہے. ایک وہ لوگ ہیں جو اسلام پر پیدا نہیں ہوئے, یعنی اسلامی گھر میں, ورنہ فطرت پر پیدا ہوتا ہے بچہ, لیکن وہ اسلامی گھر میں پیدا نہیں ہوئے اور وہ کفر ہی پر جیے, تو ان پر اسلام کا حکم نہیں لگایا جائے گا. کیوں؟ کیونکہ آدمی مسلمان کب ہوتا ہے؟ جب اشہد اللہ الہ الا اللہ و اشہد ان محمد رسول اللہ کا اقرار کرے, تب جا کے آدمی کیا ہوتا ہے؟ مسلمان. جو یہ کلمہ پڑھتا نہیں وہ مسلمان ہے نہیں ہے. آخرت میں کیا ہوگا اللہ کو معلوم, حق پہنچا نہیں پہنچا وہ اللہ کا معاملہ ہے, لیکن دنیا میں مسلمان کس کو کہتے ہیں؟ جو لا الہ الا اللہ محمد رسول اللہ کا اقرار کرتا ہے. تو ہم جس مسئلے پہ بات کر رہے ہیں وہ کیا ہے؟ ایک آدمی لا الہ الا اللہ کہتا ہے, اب اس کے بعد وہ شرکی عمل کرتا ہے, تو کیا کافر ہو گیا کہ نہیں ہوا؟ یہ الگ مسئلہ ہے. اور وہ لوگ جو اسلام کو مانتے ہی نہیں, جو پہلے سے کیا ہیں, اسلام سے باہر ہیں, ان کے بارے میں مسلمان ہے کہ نہیں کہ بحث ہم کر ہی نہیں رہے, وہ مسلمان ہے ہی نہیں. سمجھ میں آئی بات؟ وہ مسلمان نہیں ہے. بعض بولتے نا کافر کو بھی کافر مت بولو, پھر کیا بولو؟ مومن بولو, کافر کو کافر مت بولو. حدیث میں کیا ہے؟ اگر کافر کہے, اگر واقعی وہ کافر ہو تو ٹھیک, ورنہ اس پر لوٹے گا. یعنی کافر کو کافر بولنا اس صورت میں جائز ہے جب واقعی وہ کافر ہو. سمجھ میں آئی بات؟ تو یا تو مومن ہے یا تو کافر ہے. کافر کوئی گالی ہے نہیں, کافر انکار کرنے والا ہے. کافر کے معنی کیا ہے؟ جو نہیں مانتا. جو آدمی اسلام نہیں مانتا اس کو کیا بولے؟ مانتا, مانتا. اس کو مت بولو اسلام کو نہیں مانتا ہوں. ارے نہیں مانتا ہوں, منہ سے بول رہا ہے آپ نے, میں اسلام کو نہیں مانتا ہوں, میں کسی اور دین کو مانتا ہوں. آپ بولے مت بولو اسلام کو نہیں مانتا. کافر کے معنی ہے انکار کرنے والا, جو اسلام کا انکار کرتا ہو اس کو مسلم بول سکتے ہیں. مسلم کون ہے؟ جو اسلام کو مانتا ہو. تو مسلم اسی کو کہا جائے گا جو اسلام کو مانتا ہے. لیکن ایک آدمی مسلم ہونے کے بعد جب ایسا کام کرتا ہے جو شرک اور کفر والا ہو, تو اب اس کے بارے میں کیا بولیں؟ تو یہ ہم دیکھ رہے ہیں کہ معلوم ہے کہ نہیں, پہلے دیکھو اس کو کہ جو کر رہا ہے وہ شرک ہے کفر ہے. اگر معلوم ہے لیکن سمجھا نہیں ہے تب بھی تھوڑا رکو, اس کو سمجھاؤ, اس کو سمجھاؤ. سمجھنے کے بعد اگر وہ پھر اس کا انکار کرے تو اب کیا ہو جاتا ہے؟ کافر ہو جاتا ہے. تو یہاں پر ایک بات ہم نے معلوم کی, وہ یہ کہ جو لوگ بھی جہنم میں جائیں گے وہ ایسے ہی ہوں گے جن کے پاس بتانے والے آئے تھے. تو جو لوگ جن کے پاس کوئی بتانے والا نہیں آیا وہ جہنم میں نہیں جائیں گے جب تک کہ ان کے پاس بتانے والا آتا نہیں. اسی لیے ابن کثیر اس آیت کے ضمن میں کہتے ہیں یذکر تعالی عدلہ فی خلقہ, اللہ تعالی اپنی مخلوق کے بارے میں عدل ذکر کر رہا ہے, اللہ کا انصاف دیکھو, اللہ کا عدل دیکھو. وَأَنَّهُ لَا يُعَذِّبُ أَحَدًا إِلَّا بَعْدَ قِيَامِ الْحُجَّةِ عَلَيْهِ, کہتے ہیں کہ وہ کسی کو عذاب نہیں دیتا ہے جب تک کہ اس پر حجت تمام نہیں کرتا ہے. وَإِرْسَالَ الرَّسُولِ إِلَيْهِ, اور جب تک کہ اس کے پاس کوئی پیغام والا بھیجتا نہیں ہے, جب تک کسی کے پاس رسول نہیں آتا, پیغام نہیں آتا اس کے پاس, تب تک کہ وہ اللہ کے نزدیک عذاب کا حقدار نہیں بنتا ہے. یہاں پر یہ مسئلہ کہ پیغام آنے کے بعد, پیغام تو آ گیا اس کے پاس پھر بھی نہیں مانا, پھر بھی شرک کیا, پھر بھی کفر کیا, تو آئیے ایک اور حدیث دیکھتے ہیں جس سے بات اور واضح ہوتی ہے. امام احمد اور ابن حبان نے ایک حدیث نقل کی ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم فرماتے ہیں اربعۃ یحتجون یوم القیامہ, چار آدمی ہیں جو قیامت کے دن اللہ سے احتجاج کریں گے, پروٹیسٹ کریں گے, حجت کریں گے. چار لوگ ہیں قیامت کے دن حجت کریں گے, کون ہیں چار لوگ؟ رجل اصم, بہرا آدمی, ورجل احمق, پاگل آدمی, ورجل حرم, بوڑھا, ایک دم بوڑھا, ورجل مات فی الفترہ, اور وہ آدمی جو فترہ میں مرا ہو. چار آدمی کون کون ہے؟ یاد رکھیے اس حدیث کو, بہت سے لوگوں کے دلوں کے وسوسے دور کرنے والی حدیث ہے. رجل اصم, بہرا آدمی جو سنتا نہیں ہے. دو, ورجل احمق, پاگل آدمی, مجنون. نمبر تین, ایک دم بوڑھا آدمی جس کو کچھ تمیز باقی نہیں رہتی, اتنا بوڑھا ایک دم, جس کے نواسے بھی سامنے آئے تو وہ کس کا بیٹا رہتا, ایسے بھی ہو جاتی عمر آدمی کی, اور گھڑی ہاتھ میں رہتی ہے, ایک ہاتھ میں دوسرے ہاتھ میں ڈھونڈتا گھڑی کہاں گئی میری, چشمہ رہتا یہاں لگایا ہوا پورے گھر میں ڈھونڈتے, ایسا ہو جاتا ہے. ایک وقت آتا ہے, ایسی وقت ایک عمر آتی ہے, اللہ ہم سب کی حفاظت فرمائے ایسی عمر سے, اور ایسے لوگ جو اس عمر میں پہنچ جائے مسلمان, اللہ ان کو بہتر بدلہ عطا فرمائے. تو ایک آدمی وہ ہوگا جو بہرا ہوگا, دوسرا پاگل ہوگا, تیسرا ایک دم بوڑھا آدمی ہے, ایک دم نحیف ضعیف بوڑھا ہو چکا ہے. ورجل مات فی الفترہ, اور وہ آدمی جو فترہ میں مرا ہے. فترہ اس پیریڈ کو بولتے ہیں جو دو نبیوں کے رسولوں کے بیچ میں ہوتا ہے جس میں کوئی نبی نہیں تھا, ایسا پیریڈ جس میں کوئی نبی نہیں تھا, کوئی بتانے والا نہیں تھا, اس کو کیا کہتے ہیں؟ فترہ. چاروں کیا کریں گے؟ اللہ کے سامنے ہم نہیں, ایسا پروٹیسٹ کریں گے. فاما الاصم فيقول یا رب لقد جاء الاسلام وما اسمع شيئا, بہرا کہے گا اللہ اے میرے رب اسلام آیا لیکن میرے کو سننے نہیں آیا, اسلام کا پیغام آیا تھا, اسلام آیا تھا, میں نے سنا ہی نہیں اسلام کے پیغام کو, تو پھر میں کیسے جہنم میں جاؤں؟ میں نے اسلام کا پیغام سنا نہیں, اسلام آیا کہ نہیں لیکن سنا نہیں, سنا نہیں. وَأَمَّا الْأَحْمَقُ فَيَقُولُ يَا رَبْ قَدْ جَاءَ الْإِسْلَامُ وَالصِّبْيَانُ يَحْذِفُونَنِي بِالْبَعْرِ, اے میرے رب, پاگل بول رہا ہے, اسلام آیا لیکن बच्चे मुझको क्या करते थे, मेंगनिया मारते थे, यानी पत्थर मारते थे, मेंगनी मारते थे ऊंट की या जानवरों की। तो मुझको तो तमीज ही नहीं थी कोई चीज की, सही क्या है गलत क्या है। इस्लाम आया लेकिन मेरा तो याद था कि लोग मुझको पत्थर मारते थे, बच्चे मुझको मजाक करते थे, मेंगनियां मारा करते थे, तो मैं कैसा समझ में आता इस्लाम क्या है। واما الهرم فيقول ربي لقد جاء الاسلام وما اعقل। और जो एकदम बूढ़ा आदमी था जिसकी अकल भी कदर खराब हो चुकी थी, वो कहेगा ला, इस्लाम आया लेकिन वमा आकिल, मेरी अकल ही ठिकाने नहीं थी, मेरे को तो कुछ समझ में नहीं आता था, मेरे को कुछ समझ में नहीं आता था, मुझे कुछ समझ में नहीं आता था। वो अमल्लि मा तफिल फतरा फयकूल रब्बी मा अतानी लक रसूल। चौथा कौन बचा अभी, जो फतरा में मरा, वो कहेगा अल्लाह मा अतानी लक रसूल, मेरे पास तो कोई पहुंचाने वाला आया ही नहीं। तो टोटल कितनी कैटेगरी हुई, एक सुना नहीं, आया सुना नहीं, दूसरा आया पागल था होश में ही नहीं था, तीसरा आया लेकिन समझ में कुछ आता था, तमीजी खत्म हो गई थी, अकल ही काम सही नहीं करती थी, और चौथा आया ही नहीं। आया सुना नहीं, आया समझा नहीं, आया ही नहीं, अल्लाह इनका फैसला क्या करेगा, अल्लाह ताला क्या फैसला करेगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं फयाखुदु मवाथिकहुम लयुतीउन्नहु, अल्लाह उनसे वादा लेगा, ठीक है मानोगे, अब मानोगे, तब नहीं आया ना, अब तो सब सही है, अब मानोगे, उनसे अल्लाह वादा लेगा, अहद लेगा, आप मानोगे, वादा करेंगे वो लोग। फयुरसिलु इलैहिम रसूलन अन यदखुलुन नार, अल्लाह उनके पास पैगाम किसी को दे के भेजेगा और हुक्म देगा, ठीक है अब मेरी मानोगे, हाँ जो बोलूंगा मानोगे, हाँ मानेंगे, कूदो जहन्नम की आग में, जहन्नम में कूद जाओ, उनको हुक्म दिया जाएगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं फवल्लज़ी नफ्सी बियदिह, कसम उस जात की जिसके हाथ में मेरी जान है, लौ दखलूहा कानत अलैहिम बर्दन व सलामा, अगर वो उस जहन्नम की आग में दाखिल हो जाएं, वो जहन्नम की आग उनके लिए बर्दन व सलामन हो जाएगी, ठंडी हो जाएगी, सलामती वाली हो जाएगी। किसके लिए था ये, कुलना या नारु कूनी बर्दन व सलामन अला इब्राहिम, लेकिन वो आग किधर की थी, दुनिया की थी कि आखिरत की थी, मखलूक की भड़काई हुई थी वो, और ये आग कौन सी है, ये आग भी उनके लिए क्या हो जाएगी, क्यों, अल्लाह का हुक्म उन्होंने पूरा किया है, अल्लाह के अजाब से अल्लाह के सिवा कोई बचा सकता है नहीं, आग में जा रहे हैं लेकिन बच रहे हैं, क्यों, उन्होंने अल्लाह के हुक्म को पूरा किया। और कसम खा के कौन बोल रहा है, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, अल्लाह की कसम जिसके हाथ में मेरी जान है, अगर उस आग में दाखिल हो जाएं, वो आग उनके लिए बर्दन और ठंडक और सलामती बन जाएगी। इसको इमाम इब्ने हिब्बान और मुस्नद अहमद में इमाम अहमद ने रिवायत किया है। अब कोई आदमी को यहां शक ये पैदा हो सकता है, एक बात तो इससे साबित हुई कि जिन लोगों तक पैगाम नहीं पहुंचा या पहुंचा लेकिन समझ में नहीं आया किसी उज्र की वजह से जो अल्लाह के पास काबिल कबूल था, ऐसे लोग इनका आखिरत में क्या होगा, इनका हिसाब, इनको अल्लाह की तरफ से आखिरत में इम्तहान उनका लिया जाएगा, जो अल्लाह की मान लेंगे बच जाएंगे, नहीं मानेंगे जहन्नम में डाल दिए जाएंगे। एक और रिवायत है जिससे और ये हदीस वाजे होती है, कोई आदमी आए ना समझे, हाँ इससे इतना तो मालूम होता है कि वो लोग जहन्नम में कूद जाएंगे तो जहन्नम उनके लिए क्या हो जाएगी, सलामती और ठंडक वाली हो जाएगी, तो उनकी जन्नत जहन्नम में ही होगी, क्योंकि हदीस में क्या उनके लिए क्या हो जाएगी, वो अब वो आग में ही ठंडे रहेंगे, ऐसा है नहीं, आगे आइए। और रिवाज है, इमाम अबू याला और बज्जार ने एक रिवायत नकल की है जो शेख अल अल्बानी ने सहीह में जिक्र की है, सही रिवायत है, फरमाते हैं अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम یوتا بی اربعتن یوم القیامہ, چار آدمی قیامت کے دن لائے جائیں گے, بالمولود والمعتوه ومن مات فی الفترہ والشیخ الفانی. مولود جو بچہ پیدا ہوا ہے, جو ایسے وقت میں پیدا ہوا یعنی پیدا ہوتے ہی جو مر گیا, والمعتوه اور ایسا آدمی جس کی عقل خراب ہو گئی تھی, ومن مات فی الفترہ جو فترہ میں مرا ہے, فترہ آپ جانتے ہیں جس میں کوئی نبی نہیں چاہے, والشیخ الفانی اور ایسا بوڑھا آدمی جس کی عقل خراب ہو چکی تھی, یعنی ایسا بوڑھا آدمی جس کی عقل میں فطور آ گیا تھا, اختلاط پیدا ہو گیا تھا. کلہم یتکلمو بحجتہ, ہر ایک اپنی حجت سے اللہ سے کلام کرے گا. فیقول رب تبارک و تعالی لعنق من النار, اللہ تعالی جہنم میں ایک گردن ہوگی, ایک لمبی گردن ہوگی, ایک مخلوق جہنم میں, جو بھی اللہ کا عذاب ہے اللہ ہم سب کی حفاظت فرمائے, اللہ تعالی جہنم میں ایک گردن کو حکم دے گا, ابرز ظاہر ہو جا. وَيَقُولُ لَهُمْ إِنِّي كُنْتُ أَبْعَثُ إِلَىٰ عِبَادِ رُسُلًا مِّنْ أَنفُسِهِمْ, ان لوگوں سے کہے گا میں اپنے بندوں کے پاس اپنی طرف سے رسول بھیجا کرتا تھا. وَإِنِّي رَسُولُ نَفْسِ إِلَيْكُمْ اُدْخُلُوا هَذِهِ, میں خود تمہارے لیے کیا ہوں, پیغام میں خود تم کو پہنچا رہا ہوں, یعنی میرا پیغام میں خود تم کو دے رہا ہوں کہ تم خود جہنم میں چلے جاؤ. قال فیقول من کتب علیہ الشقاء, جس پر شقاعت لکھی جا چکی ہے یعنی جس کا انجام کیا ہے, جہنم ہی ہے, وہ کیا کرے گا. فیقول من کتب علیہ الشقاء, شقاء یا رب انا ندخلها ومنها کنا نفر, ہم اس میں کیسا جائیں آگ میں, دنیا میں تو آگ سے ہم بھاگتے تھے, ہم آگ میں کیسا چلے جائیں. اور وہ آگ میں داخل نہیں ہوں گے, اللہ کے حکم کے باوجود اللہ کہہ رہا ہے جاؤ آگ میں, لیکن نہیں جائیں گے آگ میں. قال ومن کتب علیہ یعنی یا رب انا ندخلها ومنها کنا نفر, اللہ ہم کیسے اس میں چلے جائیں, دنیا میں تو آگ سے ہم بھاگتے تھے. قال ومن کتب علیہ السعادہ, اور جس پر سعادت لکھ دی جا چکی ہے, اللہ کے علم میں ہے کہ یہ کامیاب ہونے والا ہے. یمضی فیقتحم فیہا مسرعا, اور وہ اپنے آپ کو اس آگ میں کیا کرے گا, جھونک دے گا اللہ کے حکم پر, چلا جائے گا, چلا جائے گا یہاں تک کہ آگ میں داخل ہو جائے گا. قال فیقول اللہ تعالی, اللہ تعالی فرمائے گا انتم لرسلی اشد تکذیبا ومعصیتا, تم میرے رسول کی تو اور زیادہ نافرمانی کرتے, اور زیادہ جھٹلاتے, تم میری بات نہیں مان رہے ہو, میرے بتانے پر تم نہیں مان رہے ہو, بتاؤ تم میرے رسولوں کی کیا مانگتے ہیں. اور آپ فرماتے ہیں فَيَدْخُلُ هَؤُلَاءِ الْجَنَّةِ وَهَؤُلَاءِ النَّارِ, تو یہ جنت میں جائیں گے اور یہ جہنم میں داخل کر دیے جائیں گے. تو جو لوگ آگ میں جائیں گے وہ کہاں جائیں گے, جنت میں, جو آگ میں نہیں جائیں گے وہ کہاں جائیں گے, آگ میں, جو آگ میں نہیں جائیں گے وہ آگ میں جائیں گے, اور جو آگ میں جائیں گے وہ آگ سے بچیں گے. کیوں, اللہ کا حکم انہوں نے پورا کیا ہوگا. تو اس کو امام ابو یعلا اور بزار نے روایت کیا, اور یہ حدیث صحیح ہے, صحیح میں شیخ الالبانی نے اس کو ذکر کیا ہے. تو اس سے ایک بات یہ معلوم ہوئی کہ بعض اوقات ایک آدمی تک حق نہیں پہنچتا ہے اور وہ اسی حال میں مر جاتا ہے, یا حق پہنچتا ہے لیکن وہ اس کنڈیشن میں نہیں ہوتا ہے کہ اس کو سمجھے, تو ایسا آدمی اس کا حساب کون لے گا, اللہ تعالیٰ لے گا, ہم کو اس کو کافر قرار نہیں دینا چاہیے. ہاں, جو آدمی واقعی اسلام کو مانتا ہی نہیں ہے, دنیوی اعتبار سے وہ کیا ہے, مسلمان ہے نہیں, اس کو مسلمان کہہ سکتے ہیں نہیں, وہ کافر ہی ہے. لیکن جو مسلمان مسلم ہے, اسلام مانتا ہے لیکن کوئی شرکی عمل کرتا ہے, اس کو وہ بات نہیں پہنچی یا نہیں سمجھی, اس وجہ سے وہ کر رہا ہے, فوراً اس کو کافر بنانا چاہیے, نہیں بنانا چاہیے. اسی لیے اللہ تعالیٰ نے قرآن کریم میں یہ شرط ذکر کی ہے, سورہ النساء آیت نمبر 115 میں اللہ تعالیٰ فرماتا ہے وَمَن يُشَاقِقِ الرَّسُولَ مِن بَعْدِ مَا تَبَيَّنَ لَهُ الْهُدَى وَيَتَّبِ غَيْرَ سَبِيلِ الْمُؤْمِنِينَ نُوَلِّهِ مَا تَوَلَّى وَنُصْلِهِ جَهَنَّمَ وساءت مصيرا. الفاظ پر آپ غور کریں, اللہ تعالیٰ فرماتا ہے جو کوئی رسول کی مخالفت کرے, رسول کی مخالفت کرے ہدایت کے, حق کے, ہدایت کے واضح ہو جانے کے بعد بھی, ہدایت کھل کے سامنے آ گئی, بات ایک دم کلیئر ہو گئی, پھر بھی رسول کی بات مانتا ہے نہیں. وَيَتَّبِعْ غَيْرَ سَبِيلِ الْمُؤْمِنِينَ, اور ایمان والوں کا راستہ چھوڑ کے کوئی اور راستہ چلتا ہے. نُوَلِّهِ مَا تَوَلَّى وَنُصْلِهِ جَهَنَّمَ, جہاں وہ مڑا ہے اس کو ہم وہی موڑ دیں گے اور جہنم میں پہنچا دیں گے. وَسَاءَتْ مَصِيرًا, اور جہنم بہت برا ٹھکانہ ہے. یہاں آپ دیکھیں کہ ایک آدمی کے بارے میں اللہ نے کیا بتایا کہ جو رسول کی مخالفت کرے کہاں جائے گا, لیکن رسول کی مخالفت کرے من بعد ما تبین له الہدى, ہدایت کے واضح ہونے کے بعد رسول کی مخالفت کرے, اور اگر ہدایت واضح نہیں ہوئی اور اس نے رسول کی مخالفت کیا, کوئی بات اس تک پہنچی اور واضح نہیں ہوئی, مثلا کوئی آدمی انگوٹھی چومنے کی حدیث کو نہیں مانتا ہے, کیا کافر ہو جائے گا؟ اب دوسروں کے نزدیک تو کافر ہونا چاہیے پھر, تو اس کے نزدیک اگر ضعیف ہے وہ حدیث اور نہیں مانتا ہے تو قاعدہ یہ ہے کہ اس کو کافر قرار دیا جائے گا نہیں. کئی علماء ہیں جنہوں نے ضعیف حدیث کو صحیح کہا اور صحیح حدیث کو ضعیف کہا ہے, تو کیا اس حدیث کو نہ ماننے کی وجہ سے وہ کافر ہوگا؟ نہیں. کیوں؟ اس لیے کہ اس کا نبی کی بات ہونا اس پر واضح ہوا نہیں ہوا. دیکھیں کتنا باریک مسئلہ ہے, کتنا موٹا اس کو سمجھتے ہیں نا ہم, مطلب تکفیر کتنا ایزی ہے, کفر کرا کافر, کفر کیا کافر, شرک کیا مشرک, ایسا نہیں ہوتا ہے. بعض اوقات ایک آدمی ایک بات کا دین کی انکار کرتا ہے لیکن اس کو معلوم نہیں ہوتا ہے کہ یہ دین ہے, اس کو معلوم نہیں ہوتا ہے دین ہے, یا کوئی بات اس کے سامنے واضح نہیں ہوتی کہ اس بات سے یہ نکلتا ہے کہ یہ کرنا چاہیے یہ نہیں کرنا چاہیے, اور اس کے تقاضے کا انکار کر دیتا ہے, تو ایسا آدمی مشرک اور کافر نہیں ہوتا. اس سے معلوم ہوا کہ من بعد ما تبین له الہدى قید ہے کہ جو آدمی رسول کی بات کا انکار کرے ہدایت کے واضح ہو جانے کے بعد. اسی لیے علماء نے کہا تین قسم کے لوگ ہیں. شیخ الالبانی سے کسی نے پوچھا ایک آدمی حدیث کا انکار کرے کافر ہوتا کہ نہیں ہوتا, کیا اس کا حکم ہے؟ انہوں نے کہا تین قسم کے لوگ ہیں, ایک کو نیکی ملے گی, ایک گناہگار ہوگا اور ایک کافر ہوگا. حدیث کا انکار کرنے والے کا کیا ہوتا؟ تین میں سے ایک ہوتا, ایک اس کو نیکی ملے گی, دوسرا اس کو گناہ ہوگا, تیسرا کافر ہو جائے گا. ایسا جیسا ایک ہی عمل کیا لیکن تینوں کا حکم الگ. کیوں؟ اس لیے کہ تینوں کی حالت الگ ہے. اور دیکھیے علم اسی کو بولتے ہیں کہ ایک آدمی واقعی گہرائی کے ساتھ سارے پہلوؤں کو دیکھے. انہوں نے کہا دیکھو مثال کے طور پر ایک مجتہد ہے, بڑا محدث ہے, اس نے تحقیق کی, اس کی تحقیق میں غلطی سے اس نے صحیح حدیث کو ضعیف سمجھ لیا یا جھوٹی سمجھ لیا اور اس حدیث کا انکار کر دیا. ابن الجوزی رحمتہ اللہ علیہ بڑے محدثین میں سے ہیں, بخاری کی کئی حدیثوں کو انہوں نے جھوٹی حدیثوں کے اندر ڈال دیا. بخاری کی حدیث ہے, ابھی محدث کیا کریں گے؟ بخاری کی حدیثوں کو, مسلم کی حدیثوں کو ایک دم انکار کر دیا, تو اب کافر بولیں گے ان کو, بخاری کی حدیث نہیں مانے, صحیح حدیث نہیں مانے نا, کافر بنا ابن الجوزی کو بھی کافر, بڑے علماء میں سے. ان کو کافر بولنے والے کو اوپر سے نیچے تک دیکھیں گے علماء, اتنے بڑے عالم ہیں, محدث ہیں. تو اب ایک محدث ہے, ایک عالم ہے, کوئی حدیث اس تک پہنچی, اس کی تحقیق میں وہ حدیث معتبر نہیں ہے, اس لیے اس نے اس حدیث کا کیا کر دیا؟ انکار کیا. لیکن ہمارے نزدیک کیا ہے؟ وہ صحیح ہے. تو اب اس نے اس حدیث کا انکار کرنے کی وجہ سے کافر ہوا؟ نہیں, وہ عالم ہے, مجتہد ہے, اور اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتلایا ہے کہ اگر مجتہد کی بات صحیح نکلے اس کو کتنے اجر ملتے ہیں؟ ایک ملتا ہے یا دو؟ دو، صحیح نکلے تو دو اور غلطی کر جائے اجتہاد میں تو ایک اجر ملے گا. تو مجتہد ہے، محدث ہے، اس نے تحقیق کی، تحقیق میں اس سے غلطی ہو گئی، جان بوجھ کے انکار کیا حدیث کا نہیں، اس کو لگا ہے غلط سے تو غلط بولا اس نے، نہیں مانا اس نے، تو اب اس کے اجتہاد کی وجہ سے، حدیث نہ ماننے کی وجہ سے اگرچہ وہ خطا پر ہے لیکن اس کو ایک اجر ملے گا. تو حدیث کا انکار کیا لیکن پھر بھی کیا مل رہا ہے، ایک اجر. ایسا کیسا، ایسا ہوتا ہے. نمبر دو، ایک مسلمان ہے، عامی ہے، عالم نہیں ہے، اس کے پاس کوئی حدیث پہنچی، اس کی عقل شریف میں وہ حدیث نہیں آ رہی، یا اس کو ایسا لگ رہا ہے کہ یہ حدیث نبی کی بات کیسے ہو سکتی ہے، اس کو ایسا لگ رہا ہے نبی کی بات نہیں ہے، اس وجہ سے وہ کہہ رہا ہے کہ ہمارے نبی ایسا بول ہی نہیں سکتے کیونکہ یہ بات غلط ہے اور نبی ایسی بات بول سکتے ہیں نہیں. تو اس کو عقل کے خلاف یا کسی اور بات کے خلاف وہ چیز لگ رہی ہے، غلط لگ رہی ہے، وہ نبی کی بات نہیں لگ رہی اس کو، اس وجہ سے اس نے اس بات کا کیا کر دیا، انکار کر دیا. تو یہ کافر ہوگا، وہ گنہگار ہوگا. کیوں؟ وہ پہلے تو یہ مانا نہیں کہ یہ نبی کی بات ہے اور اس بات کا انکار کیا، تو اس نے نبی کی بات کا انکار کیا اس کے نزدیک نہیں. سمجھیے بات کو اچھی طرح سے. وہ یہ دیکھتا ہے ہمارے نبی ایسا نہیں بول سکتے، ہمارے نبی اتنے اچھے نبی، ہمارے نبی صلی اللہ علیہ وسلم ایسا کر ہی نہیں سکتے. تو نبی کو اتنا اونچا سمجھ رہا ہے کہ یہ نبی کی شان کے خلاف مان رہا ہے، اس لیے وہ اس بات کا انکار کر رہا ہے. تو اگر اس کے پاس نبی کی بات پہنچتی تو مانتا کہ نہیں مانتا؟ مانتا، لیکن یہ بات اس کو لگ رہا ہے نبی کی بات نہیں ہو سکتی، اس لیے انکار کر رہا ہے. تو ایسا آدمی گناہگار ہوگا. کیوں؟ اس لیے کہ یہ ایکسپرٹ نہیں ہے، اس کو کیا معلوم ہے حدیث کیا ہوتی کیا نہیں ہوتی. اس کو چاہیے تھا کہ وہ کس کی طرف رجوع کرے، علماء کی طرف، محدثین کی طرف. یہ اس بات کی تحقیق کا علم، یعنی اس کے پاس صلاحیت ہے کون سی بات نبی کی ہے اور کون سی نہیں ہے، کون سی حدیث سچی اور کون سی جھوٹی ہے، اس میں صلاحیت ہے اس بات کی نہیں. اس کو چاہیے تھا کہ علماء کی طرف رجوع کرتا، علماء سے پوچھتا حدیث معتبر ہے کہ نہیں ہے، علماء بتاتے معتبر ہے مان لیتا، بتاتے معتبر نہیں ہے تو پھر نہیں مانتا. لیکن اپنے دل سے فیصلہ کیا، ایسا کام کیا جس کی اتھارٹی اس کے پاس نہیں تھی، تو یہ کیا ہو جائے گا، گناہگار ہوگا. بغیر علم کے فیصلہ کرنے والا قاضی کیا ہے، یہ گناہگار ہوتا ہے. اور تیسرا آدمی وہ ہے کہ جس کو سمجھا ہاں یہ نبی کی بات ہے لیکن بات صحیح نہیں لگ رہی، نعوذ باللہ، بات اپنی جگہ ٹھیک ہے نبی کی ہے لیکن یہ سائنس کے خلاف ہے، ہماری عقل کے خلاف ہے، ہماری ڈگری کے خلاف ہے، ہمارے دل کے خلاف ہے، ہم نہیں مانتے اس کو. نبی کی رہے تو رہے، ہم نہیں مانتے، نبی بھی تو انسان تھے، نعوذ باللہ، بلا شبہ نبی انسان تھے، لیکن نبی اپنے دل سے بولتے تھے نہیں. اور اگر آپ اپنے دل سے بھی بولیں تو عام لوگوں سے بڑھ کے اونچی بات ہوگی، اس لیے کہ نبی کبھی خواہش کی بنیاد پر نہیں بولتے ہیں. نبی اگر اپنے گفتگو میں بھی کوئی بات کرے اپنی طرف سے تو وہ بھی خواہش کے تابع نہیں ہوتی ہے، وہ سمجھداری کی بنیاد پر ہوتی ہے. تو اب اگر ایسا آدمی نبی کی بات مانتے ہوئے اس بات کا انکار کرے کہ اس کی عقل یا کسی اور چیز سے وہ بات ٹکراتی ہے، تو یہ آدمی کیا ہو جائے گا، کافر ہوگا. کیوں؟ اس لیے کہ اس نے اس بات کو نبی کی بات مانتے ہوئے انکار کیا ہے، اور نبی کی بات کا انکار کرنا کیا ہے، کفر ہے. لیکن اس سے پہلے والا کافر کیوں نہیں ہوا، صرف گناہگار ہوا، اس لیے کہ اس نے اس بات کو نبی کی بات نہیں مانا. اگر نبی کی بات مانتے ہوئے انکار کرتا تو نبی کا انکار کرنے والا ہوتا. سمجھ میں آیا؟ تو اس سے یعنی یہ بات بہت ہی سوچنے کی ہے کہ ایک چیز کے لیے فیصلہ کرنے کے لیے کتنی باریکی سے سوچنا پڑتا ہے. اتنے جلدی جلدی فیصلہ ہم کرنے لگے تو بڑا مشکل معاملہ ہو جائے گا. اور آگے آئیے، ہو گیا وقت، میں سمجھتا ہوں کافی ہو گیا. آخری حدیث میں ذکر کر کے اس گفتگو کو ختم کرتا ہوں، کیا وقت نہیں ہے ہمارے پاس، نہیں ہے، میں سمجھتا ہوں اس کو اگلے اس میں ہم آگے دیکھیں گے. تو اللہ تعالی ہم کو کفر کے فتووں کی بوچھار کرنے سے بچائے، اور ہم کو یعنی علم حاصل کرنے اور دوسروں کی طرف دین پہنچانے کی ہم کو توفیق عطا فرمائے.